الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفيعنا وشفاء صدورنا وغوثنا وغياثنا ومغيثنا ومعيننا وقطبنا وفريدنا ونظامنا وسراجنا وأولانا وأشرفنا ونور عيننا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم محمد رسول الله والذين معه أشداء على الكفار رحماء بينهم تراهم ركعا سجدا يبتغون فضلا من الله ورضوانا سيماهم في وجوههم من أثر السجود ذلك مثلهم في التوراة ومثلهم في الإنجيل صدق الله مولانا العظيم وبلغنا رسوله النبي الكريم ونحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين بارگاہ رسالت میں درود پاک کا نذرانہ پیش کیجیے اللهم صل علی سیدنا و مولانا محمد وعلى آل سیدنا و مولانا محمد و اصحاب سیدنا و مولانا محمد و بارک وسلم صلاة وسلاما عليك يا رسول الله صدیق عکس حسن جمال محمد است فاروق ذل جاہ و جلال محمد است عثمان ضیاء شمع جمال محمد است حیدر بہار باغ خصال محمد است من علينا ربنا اذ بعث محمدا ايده بايده ايدنا باحمد ارسله مبشرا ارسله ممجدا صلوا عليه دائما صلوا عليه سرمدا صلى الله على النبي الامي وعلي صلى الله عليه وسلم صلاه وسلاما عليك يا سيدي يا رسول الله آج ہم آپ حضرات کے سامنے خلیفہ اول جانشین رسول حضرت سیدنا ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کے متعلق بیان کریں گے. آپ کے فضائل، کمالات، کارنامے اور آپ کی جامع شخصیات پر اور آپ کی بارگاہ میں ہدیہ عقیدت اور محبت پیش کریں گے. وما توفیقی الا باللہ العلی العظیم. نبی پاک علیہ الصلوۃ والسلام کے تمام صحابہ ہمارے لیے قابل احترام ہیں، जितने भी सहाबा हैं वो सब हमारे सर के ताज हैं। और अल्हम्दुलिल्लाह हम अहले सुन्नत व जमात का ये ईमान है, यकीन है, अकीदा है कि नबी पाक अलैहिस्सलाम के तमाम सहाबा मुत्तकी, परहेजगार, आदिल थे और सब अल्लाह तबारक व तआला के मकबूल और मंजूर बंदे थे, मुकर्रबीन बारगाहे इलाही में थे। और ऐसे कि अल्लाह तबारक व तआला ने उनको अपनी रजा की सनद अता फरमा दी। सबसे पहले ये समझिए कि सहाबी कौन है, सहाबी किसे कहा जाता है। सहाबी का लुगवी माना दोस्त या साथी, यानी साथ रहने वाला, उसे सहाबी कहते हैं। लेकिन उर्फे आम में हम सहाबी का लफ्ज इस्तेमाल करते हैं नबी पाक अलैहिस्सलातु वस्सलाम के साथ रहने वाले उन खुश नसीब अफराद के लिए कि जिन्होंने सरकार की जियारत की ईमान की हालत में और ईमान पर उनका खात्मा हो। सहाबी की तारीफ क्या है? जिसने ईमान की हालत में हुजूर की जियारत। ये शर्त इसलिए लगाई कि अगर ये कहा जाए कि जिसने भी हुजूर अलैहिस्सलाम को देखा वो सहाबी, तो सरकार को देखने वाले तो काफिर भी थे, मुशरिक भी थे, मुनाफिक भी थे। अबू जहल ने भी देखा, अबू लहब ने भी देखा, उतबा शैबा ने भी देखा, काफिरीन, मुशरिकीन, मुनाफिकीन सब ने देखा। तो क्या माजल्ला ये सारे सहाबी हो गए? नहीं, शर्त लगा दी गई, देखने वाले तो सब थे लेकिन जिसने ईमान की हालत में देखा और फिर ईमान पर खात्मा हुआ वो सहाबी। बात समझ रहे हैं? ईमान की हालत में देखा हो और ईमान पर खात्मा हुआ हो, ऐसा नहीं है कि ईमान की हालत में देखा और बाद में मुर्तद होकर मर गया, काफिर हो गया। नहीं, ईमान की हालत में हुजूर अलैहिस्सलाम की जियारत की और उसका खात्मा भी ईमान पर, वो सहाबी। और सहाबी का मकाम क्या है? उम्मत के औलिया, अक्ताब, अगवास, इबादत और रियाजत करके उस मकाम पर नहीं पहुंच सकते जो सहाबी रसूल का मकाम। सहाबा को यह मकाम कैसे मिला? क्या कसरत जिहाद की वजह से? कसरत जिहाद तो उम्मत के मुजाहिदीन भी करते। कसरत नवाफिल की वजह से? कसरत नवाफिल तो उम्मत के औलिया अक्ताब भी पढ़ते रहे। क्या तकवा परहेजगारी इख्तियार करने की वजह से? बुजुर्गान दीन औलिया कामिलीन की तारीख उठाकर देखिए, एक से एक बढ़कर मुत्तकी, परहेजगार सारे मौजूद। तो सहाबा को ये बुलंद मकाम जो मिला, न कसरत जिहाद की वजह से, न कसरत नवाफिल की वजह से, न कसरत इबादात की वजह से, न तकवा परहेजगारी इख्तियार करने की वजह से, सहाबा को यह मकाम मिला है हुजूर अलैहिस्सलाम के चेहरे अनवर को देखने की वजह से। ईमान की हालत में अल्लाह के हबीब अलैहिस्सलाम की जियारत की और ईमान पर खात्मा हुआ, सहाबियत के अजीम मकाम पर फाइज हुए। समझ गए आप? सहाबी कौन है? जिसने ईमान की हालत में अल्लाह के हबीब अलैहिस्सलाम की जियारत की और फिर उसका खात्मा भी ईमान पर हुआ, उस अजीम मकाम पर पहुंचा। मेहनत करके, कोशिश करके वली बन सकता है, विलायत के किसी दर्जे पर पहुंच सकता है, सहाबी नहीं बन सकता। सहाबी नहीं बन सकता। कितने खुशनसीब लोग थे कि रोजाना हुजूर अलैहिस्सलाम की जियारत करते थे, रोजाना सरकार की महफिल में जाते थे, जब चाहते थे हुजूर को देखते थे, जितनी देर चाहते थे देखते थे। कितने खुशनसीब लोग। इसीलिए उनको अल्लाह ने अपनी रजा की सनद अता फरमा दी। कुरान करीम में अल्लाह रब्बुल आलमीन फरमाता है, रदी अल्लाह अनहुम वरदू अन, ये अल्लाह से राजी हो गए और अल्लाह इनसे राजी हो गए। सहाबा के मुताबिक ये अल्लाह से राजी हो गए, अल्लाह इनसे राजी हो गया, अल्लाह ने अपनी रजा की सनद उन्हें अता फरमा दी। آج ہم عبادت کریں کہ اللہ ہم سے راضی ہو جائے، ہم نمازیں پڑھیں اللہ ہم سے راضی ہو جائے، ہم تقویٰ پرہیزگاری اختیار کریں اللہ ہم سے راضی ہو جائے۔ ان کی قسمت دیکھو جن کو خدا خود اپنی رضا کی سند عطا فرما رہا، رضی اللہ عنہم ورضوا عنہ، یہ وہ خوش نصیب لوگ ہیں، یہ اللہ سے راضی ہیں، اللہ ان سے راضی ہے۔ یہ اللہ تبارک و تعالیٰ نے ان کی شان بیان فرمائی۔ اور جو آیت مبارکہ میں نے ابتدا میں تلاوت کی، ارشاد ربانی ہوا محمد الرسول اللہ، محمد صلی اللہ علیہ وسلم اللہ کے رسول ہیں، والذین معہ، اللہ فرماتا ہے اور ان کے ساتھی، یعنی جو ان کے ساتھ والے وہ کون ہیں؟ صحابہ۔ اب ان کی صفات بیان ہو رہی، اشداہ علی الکفار، کافروں پر بہت سخت ہیں، رحماء بینہم، لیکن آپس میں رحم دل، تراہم رکعاً سجداً، تم ان کو دیکھو گے رکوع کرتے ہوئے اور سجدہ کرتے ہوئے، یبتغون فضلاً من اللہ ورضوانا، اور اپنے رب کا فضل چاہتے ہیں۔ پھر ان کی ایک اور نشانی بیان کی، سیماہم فی وجوہہم من اثر السجود، ان کے چہروں میں سجدوں کے نشان، ذالک مثلہم فی التورات ومثلہم فی الانجیل، اور ان کی یہ نشانی تورات میں بھی ہے انجیل میں بھی۔ یہ صحابہ کرام رضوان اللہ تعالی علیہ مجمعین کی شان بیان ہے۔ نبی پاک علیہ الصلوۃ والسلام نے صحابہ کے عمومی فضائل بھی بیان فرمائے، یعنی ایسی فضیلت جس میں سارے صحابہ شامل ہیں۔ مثلا سرکار نے فرمایا اصحابی کالنجوم، میرے صحابہ آسمان ہدایت کے ستارے ہیں، فبأيهم اقتدیتم اهتدیتم، ان میں جس کے پیچھے چلو گے ہدایت پا جاؤ گے۔ اب آپ دیکھیے صحابہ پر اعتماد کتنا ہے، نبی پاک علیہ الصلوۃ والسلام یقین کتنا ہے۔ ایک استاد ہے، اس کی کلاس میں 10 اسٹوڈنٹ ہیں یا 100 ہیں یا 50 ہیں، ایک نہ ایک ایسا نکل آئے گا جو بالکل غبی ہے، کند ذہن ہے، جو پڑھتا نہیں، اور ایک نہ ایک ایسا نکل آئے گا جو بہت ذہین ہے، فتین ہے۔ تو استاد کیا کہے گا، میری اس کلاس میں یہ بچہ جو ہے، یہ طالب علم یا یہ میرا شاگرد، یہ سب سے زیادہ ذہین، جو کچھ پوچھنا اس سے پوچھو۔ جب کوئی امتحان لینے کے لیے آئے، کچھ پوچھنے کے لیے آئے، یا استاد اپنی پڑھائی کو، اپنی تدریس کو دکھانا چاہے، تو وہ اسی طالب علم کو اٹھائے گا، وہ جانتا ہے کہ یہ قابل ہے، یہ ذہین ہے، یہ سمجھدار ہے، اس سے جو کچھ پوچھا جائے گا یہ بتائے گا، کہے گا اس سے پوچھو یہ میرا شاگرد ہے۔ لیکن کوئی استاد یہ دعویٰ نہیں کر سکتا، کوئی بھی پڑھانے والا آج تک اس نے یہ دعویٰ نہیں کیا کہ مجھ سے پڑھنے والے سب کے سب قابل ہیں، مجھ سے پڑھنے والے سب کے سب عالم ہیں، متقی ہیں، پرہیزگار ہیں، ذہین ہیں، فتین ہیں، کوئی دعویٰ نہیں کر سکتا۔ صرف ایک ذات ایسی ہے پوری کائنات میں جس نے یہ دعویٰ کیا، اور وہ ذات پاک محمد مصطفیٰ صلی اللہ علیہ وسلم۔ اصحابک النجوم فبأيهم اقتدیتم اهتدیتم، میرے صحابہ آسمان ہدایت کے ستارے ہیں، تم جس کے پیچھے چلو گے ہدایت پا جاؤ، جس کے پیچھے چلو گے ہدایت پا جاؤ۔ گویا سرکار یہ بتانا چاہتے ہیں، جو میری محفل میں آ گیا وہی کامل ہو گیا، اکمل ہو گیا۔ یہ پڑھنے والے کا کمال نہیں ہے، یہ پڑھانے والے کا کمال ہے، یہ محفل میں آنے والوں کا کمال نہیں ہے، یہ اس نگاہ نبوت اور رسالت کا کمال ہے کہ جو بھی اس بارگاہ میں آیا، ایک نگاہ نبوت پڑی، اس کو زمین سے آسمان پر پہنچا دیا۔ اسی لیے کسی نے لکھا صحابہ کی شان میں کہ صحابہ کا مقام کیا ہے، مرتبہ کیا ہے، محمد مصطفیٰ کے بعد عالی شان والے ہیں، یہی اللہ والے ہیں یہی قرآن والے ہیں، نبی کا دین اسلام چمکایا زمانے میں، جنہوں نے کلمہ توحید پھیلایا زمانے میں، جنہوں نے کلمہ توحید پھیلایا زمانے میں، یہ صحابہ کی شان ہے۔ اب آئیے ان تمام صحابہ میں جو سب سے افضل ہے، اب اس کی بارگاہ میں چلے، اور ان صحابہ میں سب سے افضل سیدنا ابو بکر صدیق رضی اللہ تعالی عنہ۔ اللہ تبارک و تعالی نے بے شمار خصوصیات آپ کو عطا فرمائی، ایک خصوصیت اسلام لانے میں اولیت، یہ شرف اور یہ سعادت حاصل ہوئی سیدنا ابو بکر صدیق رضی اللہ تعالیٰ نے۔ اب اس میں بہت سے اقوال، بعض لوگوں نے یہ کہا کہ اسلام لانے میں صدیق اکبر رضی اللہ تعالیٰ نے اول، بعض نے کہا کہ اسلام لانے میں ام المومنین سیدہ خدیجہ الکبریٰ رضی اللہ تعالی عنہا اول، اور بعض نے لکھا کہ اسلام لانے میں حضرت علی کرم اللہ تعالی وجہ الکریم اول۔ علماء نے، محققین نے، محدثین نے تحقیق کر کے تطبیق اس طرح فرمائی کہ مردوں میں اسلام لانے میں صدیق اکبر اول، عورتوں میں اسلام لانے میں ام المومنین سیدہ خدیجہ الکبریٰ رضی اللہ تعالی عنہ اول، اور بچوں میں اسلام لانے میں حضرت علی شیر خدا رضی اللہ تعالی عنہ اول۔ تینوں کو اولیت مل گئی، صدیق اکبر رضی اللہ تعالی عنہ مردوں میں ایمان لانے میں اول، اللہ تبارک و تعالی نے ان کو یہ شرف اور یہ فضیلت عطا فرمائی۔ اب آئیے سیدنا ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کی شان قرآن کے حوالے سے، احادیث کے حوالے سے، اور صحابہ اکرام رضوان اللہ تعالیٰ علیہ مجمعین کے اقوال کی روشنی میں دیکھیں کہ ان کی شان کیا ہے، کیونکہ ہمارے آج کی گفتگو کا موضوع ہے شان صدیق اکبر رضی اللہ تعالیٰ عنہ۔ سب سے پہلے دیکھیں بارگاہ رب العزت میں صدیق اکبر رضی اللہ تعالیٰ عنہ کی شان کیا ہے۔ قرآن کریم میں اللہ تبارک و تعالیٰ فرماتا ہے السابقون السابقون اولئک هم المقربون، اللہ تعالیٰ کے نزدیک مقرب وہ ہے جو نیکی میں پہل کرنے والا ہے، اللہ تعالیٰ کے نزدیک مقرب وہ ہے جو نیک کاموں میں پہل کرنے والا ہے۔ اب اس آیت کی روشنی میں اگر ہم سیدنا ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کی حیات مبارکہ کا مطالعہ کریں اور دیکھیں، پتہ یہ چلتا ہے کہ ہر کام میں آپ اول، اسلام لانے میں اول، تبلیغ دین میں اول، نصرت دین میں اول، خلافت میں اول، امامت میں، سیادت میں، قیادت میں، ہجرت میں، غار میں، یہاں تک کہ روضہ رسول میں سرکار کا قرب حاصل کرنے میں بھی اول۔ ایسی اولیت صدیق اکبر کو حاصل ہوئی کہ ہر کام میں اول، اور اللہ فرماتا ہے اللہ کے نزدیک مقرب وہ ہے جو نیک کاموں میں پہل کرنے والا ہے۔ پتہ چلا کہ نیکی کے کاموں میں پہل کرنے والے صدیق اکبر رضی اللہ تعالی عنہ۔ اسی لیے اللہ تبارک و تعالی کے نزدیک صدیق اکبر رضی اللہ تعالی عنہ مقرب ہیں، انہیں بارگاہ رب العزت میں مقربین کا درجہ حاصل ہے۔ حضور علیہ الصلوۃ والسلام کے ساتھ رہے، دیکھیں دیگر صحابہ جو ہیں، صحابی کے معنی ہی ساتھ رہنے والا، حضور کے ساتھ رہے، لیکن صدیق اکبر رضی اللہ تعالیٰ عنہ کی صحابیت ایسی مستند ہے کہ قرآن نے خود ان کی صحابیت کی گواہی دے دی. قرآن نے گواہی دے دی صدیق اکبر رضی اللہ تعالیٰ عنہ کی صحابیت کی. قرآن کہتا ہے اذ یقول لصاحبہ, جب کہا انہوں نے اپنے ساتھی سے, اور ساتھی کون تھے؟ صدیق اکبر رضی اللہ تعالیٰ عنہ. اللہ تبارک و تعالیٰ نے بھی ان کے ساتھ کا اتنا پاس رکھا کہ قرآن کریم میں اکثر مقامات پر جہاں نبی پاک علیہ الصلوۃ والسلام کا ذکر کیا اسی کے ساتھ ہی صدیق اکبر رضی اللہ تعالیٰ عنہ کا ذکر کیا. اب آئیے ذرا غور کریں, اللہ فرماتا ہے والذی جاء بالصدق وصدق به. مفسرین نے لکھا جاء بالصدق سے مراد نبی پاک علیہ الصلوۃ والسلام, اور وصدق به سے مراد صدیق اکبر رضی اللہ تعالی عنہ. اسی طرح جو آیات بینات ابتدا میں تلاوت کی گئی, اللہ فرماتا ہے محمد الرسول اللہ, محمد صلی اللہ علیہ وسلم اللہ کے رسول ہیں, اس سے مراد حضور علیہ الصلوۃ والسلام, اور والذین معہ سے مراد صدیق اکبر رضی اللہ تعالی عنہ. جہاں جہاں نبی پاک علیہ الصلوۃ والسلام کا ذکر آ رہا ہے اکثر مقامات پر اس سے متصل ہی صدیق اکبر رضی اللہ تعالیٰ عنہ کا ذکر آ رہا ہے. اللہ فرماتا ہے والضحیٰ واللیل اذا سجا ما ودعک ربک وما قلا. سورہ والضحیٰ میں سرکار کی نعت بیان کی, اس سے متصل صورت میں صدیق اکبر کی منقبت بیان کی. لوگوں نے کہا نا حضور علیہ الصلوۃ والسلام کو, معاذ اللہ محمد صلی اللہ علیہ وسلم کو ان کے رب نے چھوڑ دیا, ان کے رب نے چھوڑ دیا. اللہ تبارک و تعالی نے یہ سورہ مبارکہ نازل فرمائی. اللہ فرماتا ہے والضحیٰ, مجھے قسم ہے روز روشن کی, واللیل اذا سجا, اور رات کی جب وہ چھا جائے. ما ودعک ربک وما قلا. اے محبوب صلی اللہ علیہ وسلم, نہ آپ کے رب نے آپ کو چھوڑا اور نہ وہ آپ سے ناراض ہوا. کافروں کا اعتراض تھا نا کہ محمد صلی اللہ علیہ وسلم کو ان کے رب نے چھوڑ دیا, ان کا رب ان سے ناراض ہو گیا, ان پر وحی نہیں آ رہی, الٹے سیدھے اعتراضات کر رہے. تو اس سورہ مبارکہ کو نازل فرما کر کافروں کے تمام اعتراضات کی تردید کر دی. وقت تو ہاں مجھے قسم ہے روزے روشن کی, واللیل اذا سجا, اور رات کی جب وہ چھا جائے. ما ودعک ربک وما قلا. اے محبوب صلی اللہ علیہ وسلم, نہ آپ کے رب نے آپ کو چھوڑا اور نہ وہ آپ پر ناراض ہوا, بلکہ آگے خوشخبری دے دی, وللآخرت خیر لک من الاولی, ہر آنے والی گھڑی گزری ہوئی گھڑی سے محبوب آپ کے لیے بدر جہاں بہتر ہے, بدر جہاں بہتر ہے. تب اس آیت میں نبی پاک علیہ الصلوۃ والسلام پر جو اعتراض ہوا اللہ تبارک و تعالی نے اس کا جواب دیا اور خوشخبری بھی دے دی, اور اسی سے متصل صورت میں صدیق اکبر رضی اللہ تعالیٰ عنہ پر کیے گئے اعتراض کا جواب دیا. کب؟ جب آپ نے حضرت بلال حبشی رضی اللہ تعالیٰ عنہ کو آزاد کیا. آپ جانتے ہیں ان پر ظلم ستم ہوتے تھے. امیہ جو ان کا آقا تھا تپتی ہوئی ریت پر ننگے بدن لٹاتا تھا اور کوڑے برساتا. اب بھی تو محمد صلی اللہ علیہ وسلم کا نام لوگے, احد احد پکارتے تھے, کلمہ پڑھتے تھے, سرکار کا نام لیتے تھے, مار مار کے تھک جاتا تھا لیکن بلال احد احد کہتے ہوئے نہیں تھکتے. تپتی ہوئی ریت پر لٹا کر بھاری پتھر جسم پر رکھ دیتا تھا اور پھر کوڑے برساتا تھا, یہاں تک کہ اس تکلیف سے آپ بے ہوش ہو جاتے, اور جب ہوش آتا تھا پھر وہی احد احد کے نعرے لگاتے. ایک دن آپ گزر رہے تھے صدیق اکبر رضی اللہ تعالیٰ عنہ, انہوں نے دیکھا, بہت پریشان ہوئے, رنج ہوا, افسوس ہوا کہ دیکھو کتنا ظلم ہو رہا. سرکار کی بارگاہ میں پہنچے, سرکار دو عالم علیہ الصلوۃ والسلام نے حکم دیا تو سیدنا ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے امیہ کے پاس اپنا غلام بھیج دیا, جاؤ پوچھو کتنے میں بیچو گے. یہ لونڈی غلام بکتے تھے نا, پیسے دے کر خرید لیا کرتے تھے, اور جس نے خرید لیا وہ بالکل ایسا ہو جاتا تھا جیسے ذاتی ملکیت. جیسے ہم کوئی چیز خرید لیتے, کوئی کپڑا خرید لیا, کوئی جوتا خرید لیا, وہ ہماری ذاتی ملکیت ہے, ہم اس کو توڑ دیں, پھوڑ دیں, پھاڑ دیں, پھینک دیں, کچھ بھی کر دیں, کوئی ہمیں کہنے والا نہیں, اس لیے کہ ہماری ذاتی ملکیت. اس زمانے میں, زمانے جاہلیت میں انسان اس طرح بکا کرتے تھے کہ جب انسان کو خرید لیا تو جس نے خریدا ہے وہ چاہے اسے جان سے مار دے, کوئی کچھ کہنے والا نہیں. یہ اسلام کی شان تھی کہ اسلام نے آ کر اس نظام کو ختم کر دیا اور غلاموں کو امام بنا دیا, عزت دے دی اسلام نے. تو صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے اپنے ایک خادم کو بھیجا, جاؤ امیہ سے پوچھو بلال کی کیا قیمت ہے. اس نے بتائی اور کہا ابو بکر سے کہنا تمہارے پاس ایک غلام ہے جو فصیح اللسان ہے, یعنی بہترین عربی بولنے والا, خوبصورت ہے, صحت مند ہے, طاقتور ہے, میں بلال کی قیمت تو لوں گا, اس کے بدلے وہ غلام بھی لوں گا جو تمہارے پاس ہے, کیونکہ غلام کی قیمت اس کی حیثیت کے مطابق ہوتی ہے. اگر وہ بہترین عربی بولنے والا ہے تو قیمت زیادہ ہے, اگر خوبصورت ہے تب قیمت زیادہ ہے, اگر صحت مند ہے, طاقتور ہے تو قیمت زیادہ ہے. اور اس کے برعکس سیدنا بلال حبشی رضی اللہ تعالی عنہ, ان کا رنگ بالکل سیاہ تھا, بولنے میں, زبان میں تھوڑی سی لکنت تھی, بولنے میں پریشانی محسوس کرتے تھے, دیگر چیزیں تھیں. اور جو صدیق اکبر کا غلام تھا وہ فصیح اللسان تھا, خوبصورت تھا, سفید رنگ والا تھا. امیہ نے کہا ابو بکر وہ مجھے دے دو اور بلال کو لے لو. اس نے یہ سوچا ہوگا کہ یہ تو گھاٹے کا سودا نہیں کریں گے کہ میں اتنا اچھا غلام دے کے میں ایسا حبشی کالا سیاہ غلام لے لوں, لیکن وہ نہیں جانتا تھا کہ بلال کی قدر و قیمت کیا ہے, بلال کا مقام کیا ہے. جب اس نے یہ کہلوا کر بھیجا, سیدنا ابو بکر صدیق رضی اللہ تعالیٰ نے فرمایا مجھے منظور ہے, غلام بھی لے جاؤ, قیمت بھی لے جاؤ, اور بلال کو میرے حوالے کر دو. کہا ابو بکر تم تو بڑے سمجھدار آدمی ہو, اتنے گھاٹے کا سودا کیا. کہا تجھے نہیں پتا یہ گھاٹے کا سودا نہیں ہے, یہ تو بڑے منافع کا سودا, غلام بھی دے دیا, قیمت بھی دے دی, اور سیدنا بلال حبشی رضی اللہ تعالیٰ عنہ کو لے کر بارگاہ مصطفیٰ صلی اللہ علیہ وسلم میں پہنچ گئے. سرکار یہ غلام حاضر ہے, میں نے آزاد کر دیا. بلال حضور کے قدموں سے لپٹ گئے. تو جب یہ واقعہ ہوا تو لوگوں نے باتیں بنانا شروع کی, چیما گوئیاں کرنی شروع کی, اور کہا کہ دیکھو ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے جو بلال کو آزاد کیا ہے اس کے پیچھے کوئی نہ کوئی بات ضرور ہے. انہوں نے کہا کیا بات, بلال نے پہلے کوئی احسان کیا ہوگا ابو بکر صدیق پر, اس احسان کا بدلہ چکانے کے لیے ابو بکر نے بلال کو آزاد کیا, اور کوئی بات نہیں, ورنہ آدمی اتنے پیسے کیوں خرچ کرے گا. یہ اعتراض کیا صدیق اکبر رضی اللہ تعالیٰ نے. اللہ تبارک و تعالیٰ نے اس اعتراض کا جواب قرآن میں دیا. قرآن کہتا ہے ما لأحد من نعمت تجزا الا ابتغاء وجه ربه الاعلى. ارے بلال کی بات کیا ہے, ابو بکر پر روئے زمین پر کوئی ایسا نہیں جس کا احسان ابو بکر پر ہو. ابو بکر نے اگر بلال کو آزاد کیا ہے کسی احسان کی وجہ سے نہیں کیا, صرف اپنے رب کی رضا کی وجہ سے کیا. ابو بکر پر کسی کا کوئی احسان نہیں ہے, اگر انہوں نے یہ کام کیا ہے صرف اپنے رب کی رضا کے لیے کیا ہے اور کسی وجہ سے نہیں کیا. پتا چلا خالق کائنات نہ نبی پاک علیہ الصلوۃ والسلام پر کوئی اعتراض سننا چاہتا ہے اور نہ صدیق اکبر پر کوئی اعتراض سننا چاہتا ہے. उधर सरकार पर एतराज हुआ तो वद्दोहा में उसका जवाब दे दिया गया, इधर सिद्दीक अकबर पर एतराज हुआ तो खालिक कायनात ने फिर जवाब दे दिया। निगाह उलूहियत में सिद्दीक अकबर रदी अल्लाह ताला अन्हों का मकाम ये था। एक दिन नबी पाक अलैहिस्सलातु वस्सलाम तशरीफ फरमा, सिद्दीक अकबर रदी अल्लाह ताला अन्हों हाजिर हुए, सरकार ने एक अंगूठी सिद्दीक अकबर रदी अल्लाह ताला अन्हों को दी, अबू बकर ये ले जाओ, इस पर अल्लाह का नाम लिखवा कर ले आओ। अंगूठी पे लिखते हैं ना, उसको कंधा करते हैं या नक्श आप कहें उसको खोदते हैं, ये लिखवा कर ले आओ। सैयदना अबू बकर सिद्दीक रदी अल्लाह ताला अन्हों अंगूठी लेकर चले गए, लेकिन जब आप गए आपने उस पर लिखवाया अल्लाह मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, दोनों नाम। सरकार ने क्या कहा था, अल्लाह का नाम लिखवाओ, इन्होंने हुजूर का नाम भी लिखवा दिया। और जब अंगूठी लेकर सरकार की बारगाह में पहुंचे और हुजूर अलैहिस्सलातु वस्सलाम ने उसको मुलाहिजा फरमाया, अपने दस्ते मुबारक में ली वो अंगूठी, तो उस पर लिखा हुआ है अल्लाह मोहम्मद अबू बकर। फरमाया अबू बकर तुमसे तो कहा था सिर्फ अल्लाह का नाम लिखवाना, तुमने अल्लाह के साथ मेरा नाम भी और मेरे साथ अपना नाम भी लिख दिया, ये क्या बात हुई। इन्होंने अर्ज की या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम फिदा का उम्मी व आबी, हुजूर मेरे माँ बाप कुर्बान, आपने फरमाया अल्लाह का नाम लिखवाओ, मैंने ये गवारा ना किया कि अल्लाह का नाम हो और रसूल का नाम ना हो, तो मैंने अल्लाह के साथ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम मैंने आपका नाम लिखवा दिया, लेकिन अपना नाम खुदा की कसम मैंने नहीं लिखवाया, मैंने सिर्फ अल्लाह के साथ आपका इसमें मुबारक लिखवाया। अभी सिद्दीक अकबर ने यह बयान किया, हजरत जिब्रील अलैहिस्सलाम तशरीफ ले आए, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अबू बकर ने गवारा ना किया कि अल्लाह का नाम हो और रसूल का नाम ना हो, अल्लाह ने भी गवारा ना किया कि हुजूर का नाम हो और अबू बकर का नाम ना हो, इसलिए हमने खुद अबू बकर का नाम भी लिखवा दिया। ये शान है सैयदना अबू बकर सिद्दीक रदी अल्लाह ताला अन्हु की। अल्लाह तबारक व ताला की बारगाह में उनका मकाम बड़ा बुलंद। अब आइए देखें सिद्दीक अकबर निगाहे रिसालत में सरकार की बारगाह में उनका क्या मकाम था। नबी पाक अलैहिस्सलातु वस्सलाम ने सहाबा के इज्तिमाई फजाइल भी बयान फरमाए और इनफरादी फजाइल भी बयान फरमाए। इज्तिमाई फजाइल इब्तिदा में हम आपको बता चुके हैं, जिसमें सारे सहाबा शामिल हैं दाखिल हैं, उसमें किसी का नाम लेने की जरूरत नहीं, जितने सहाबा हैं सब उसमें शामिल। फिर अलग अलग इनफरादी तौर पर नबी पाक अलैहिस्सलातु वस्सलाम ने फजाइल बयान फरमाए। सैयदना अबू बकर सिद्दीक रदी अल्लाह ताला अन्हु के मुतालिक फरमाया, जो जन्नती को जमीन पर चलता हुआ देखना चाहे वो अबू बकर को देखे, जिस जमात में अबू बकर हो उसमें किसी को इमामत का हक नहीं। फरमाया जितना नफा मुझे अबू बकर के माल ने पहुंचाया है और किसी के माल ने नहीं पहुंचाया, मैंने हर एक के एहसान का बदला चुका दिया है सिवाय अबू बकर सिद्दीक रदी अल्लाह ताला। निकाह रिसालत में सिद्दीक अकबर का मकाम, और रिवायत में आता है कि एक मरतबा उम्मुल मोमिनीन सैयदा आयशा सिद्दीका रदी अल्लाह ताला अन्हा नबी पाक अलैहिस्सलातु वस्सलाम के साथ तशरीफ फरमा, रात का वक्त है, आसमान पर सितारे चमक रहे हैं। उम्मुल मोमिनीन ने सवाल किया, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, क्या कोई ऐसा शख्स मौजूद है जिसकी नेकियां आसमान के सितारों के बराबर हो? कोई ऐसा शख्स है जिसकी नेकियां आसमान के सितारों के बराबर हो? अब आप जानते हैं कि आसमान के सितारे कोई गिन सकता, कभी गिने हैं सितारे? नहीं गिने। गिन सकते हो? कभी तारे देखे हैं रात में दिन में? दिन में तो नहीं देखे ना, हाँ वो खतरनाक होता है, रात में देखना सही। तो सितारे कोई गिन नहीं सकता, बेशुमार हैं, लातादाद हैं। انسان گن نہیں سکتا، شمار نہیں کر سکتا۔ تو ام المومنین کے پوچھنے کا مقصد یہ تھا کہ جس طرح آسمان کے ستارے بے شمار ہیں، کیا کوئی ایسا آدمی، انسان ایسا موجود ہے جس کی نیکیاں بھی بے شمار ہوں؟ نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا، ہاں عائشہ، ایسا شخص موجود ہے جس کی نیکیاں آسمان کے تاروں کے برابر۔ انہوں نے فوراً پوچھا، کون؟ کہا، عمر ابن خطاب رضی اللہ تعالی عنہ۔ ام المومنین خاموش ہو گئی۔ انہوں نے یہ سوچا ہوگا کہ شاید میرے والد ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کا نام لیں گے، ان کی نیکیاں آسمان کے تاروں کے برابر۔ لیکن سرکار نے کیا فرمایا؟ عمر ابن خطاب رضی اللہ تعالیٰ عنہ، عمر کی نیکیاں آسمان کے تاروں کے برابر ہیں۔ عمر کی نیکیاں آسمان کے تاروں کے برابر۔ اب انہوں نے فوراً دوسرا سوال کیا، اور میرے والد ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کی نیکیوں کا کیا حال ہے؟ سرکار نے ان کی نیکیاں تو آسمان کے تاروں کے برابر کر دیا، میرے والد کی نیکیوں کا کیا حال؟ اب سنو اپنے آقا کا جواب۔ فرمایا، عائشہ، عمر کی نیکیاں آسمان کے تاروں کے برابر ہیں، اور ابو بکر کی ایک نیکی عمر کی ساری نیکیوں پر حاوی۔ یہ شان ہے صدیق اکبر رضی اللہ تعالیٰ عنہ۔ فاروق اعظم کی نیکیاں آسمان کے تاروں کے برابر ہیں، اور ان کی ساری نیکیاں ابو بکر کی ایک نیکی کے برابر۔ اب دیکھو کتنی نیکیاں ہوں گی، کوئی گن نہیں سکتا، شمار نہیں کر سکتا۔ سب سے زیادہ نیک اور متقی پرہیزگار اس امت میں سیدنا ابو بکر صدیق رضی اللہ تعالی عنہ۔ اسی لیے سیدنا فاروق اعظم رضی اللہ تعالی عنہ نے فرمایا تھا، اگر ابو بکر اپنی دو نیکیاں مجھے دے دے تو میں اپنی ساری نیکیاں ابو بکر کو دے دوں۔ دو نیکیاں یہ مجھے دے دیں، میں ساری نیکیاں ابو بکر کو دے دوں۔ اب وہ دو نیکیاں کون سی تھیں؟ ایک ہجرت کا سفر۔ سرکار نے ہجرت فرمائی نا مکے سے، اور مدینہ طیبہ تشریف لائے۔ صدیق اکبر رضی اللہ تعالیٰ عنہ ساتھ رہے سفر میں، حضر میں، خدمت میں، غار میں، ہر جگہ ساتھ رہے۔ کہا، یہ نیکی ابو بکر مجھے دے دیں، اور دوسری نیکی نبی پاک علیہ الصلوۃ والسلام نے جب وصال فرمایا، ظاہری طور پر پردہ فرمایا، سرکار کے وصال مبارک کے بعد لوگوں نے، کچھ قبائل نے زکات دینے سے انکار کر دیا، کچھ مرتد ہو گئے۔ صدیق اکبر نے اس وقت ان سے جہاد کیا۔ فاروق اعظم نے کہا، یہ نیکی، قتال مرتدین، صدیق اکبر نے جو ان سے جہاد کیا تھا، یہ نیکی مجھے دے دیں، اور ہجرت میں جو خدمت کی وہ نیکی مجھے دے دیں، میں ابو بکر کو اپنی ساری نیکیاں دے دوں۔ صحابہ بھی جانتے تھے کہ صدیق اکبر رضی اللہ تعالی عنہ کا مقام کیا ہے۔ ایک مرتبہ نبی پاک علیہ الصلوۃ والسلام ایک قبیلے میں فیصلہ کرانے کے لیے تشریف لے گئے۔ نماز کا وقت ہو گیا، سیدنا بلال حبشی رضی اللہ تعالیٰ عنہ کی یہ ڈیوٹی تھی کہ وہ اذان دیتے تھے، اور جب سرکار تشریف لاتے تھے تو اقامت پڑھتے تھے، جیسے مؤذن کا کام ہوتا ہے۔ اب انہوں نے ٹائم دیکھا کہ حضور علیہ الصلوۃ والسلام تو تشریف لے گئے اور ابھی تک واپس تشریف نہیں لائے، اور نماز کا وقت ہو گیا، سارے صحابہ موجود ہیں، لیکن بلال حبشی گئے صدیق اکبر رضی اللہ تعالیٰ عنہ کے پاس، آپ آگے بڑھئے اور امامت فرمائیے۔ پتہ چلا صحابہ جانتے تھے کہ نبی کے بعد سب سے افضل صدیق اکبر رضی اللہ تعالی عنہ۔ اسی لیے جب حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ سے پوچھا گیا صدیق اکبر رضی اللہ تعالیٰ عنہ کی خلافت کے بارے میں اور ان سے بیعت لینے کے بارے میں، حضرت علی شیر خدا کرم اللہ تعالی وجہ الکریم نے فرمایا، جس شخص کو نبی پاک علیہ الصلوۃ والسلام نے دین کے معاملے میں ہمارا امام بنا دیا، ہم دنیا کے معاملے میں اس کی امامت پر کیوں ناراضی ہو جائیں؟ دین تو دنیا سے افضل ہے، سرکار نے دین کے معاملے میں انہیں ہمارا امام بنا دیا تو ہم دنیا کے معاملے میں ان کی امامت پر کیوں نہ راضی ہوں؟ فوراً آپ نے بیعت کر لی حضرت صدیق اکبر رضی اللہ تعالی عنہ کے دست مبارک پر. پتہ یہ چلا کہ صحابہ بھی جانتے تھے کہ صدیق اکبر کا مقام کیا ہے. بخاری کی روایت ہے حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ بیان کرتے ہیں، ایک دن نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا، سارے صحابہ موجود ہیں، سرکار نے فرمایا سنو، اللہ تعالی نے ایک بندے کو دنیا اور آخرت کے درمیان اختیار دے دیا. اللہ تعالیٰ نے ایک بندے کو دنیا اور آخرت کے درمیان اختیار دے دیا، یعنی ان دونوں میں سے وہ جو چاہے اختیار کر لے. پس اس بندے نے آخرت کو اختیار کر لیا، اس بندے نے آخرت کو اختیار کر لیا. جب سرکار نے یہ فرمایا، سارے صحابہ موجود تھے لیکن سیدنا ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ اسی وقت رونے لگے، آپ کی آنکھوں سے آنسو جاری ہو. تو حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ فرماتے ہیں، ہم حیران ہوئے کہ اس میں رونے کی کیا وجہ ہے، سرکار نے تو یہی فرمایا نا، اللہ نے ایک بندے کو دنیا اور آخرت کے درمیان اختیار دیا اور اس بندے نے آخرت کو اختیار کر لیا، تو اس میں رونے کی کیا وجہ ہے؟ ہم میں سے کوئی بھی اس بات کو نہ سمجھ سکا، لیکن صدیق اکبر سمجھ گئے اور جب ان سے پوچھا تو انہوں نے فرمایا، تم نہیں جانتے، حضور اپنے وصال کی خبر دے رہے ہیں، اس بندے نے آخرت کو اختیار کر لیا، اس بندے سے مراد خود حضور کی ذات ہے، خود حضور کی ذات ہے. اس کے بعد وہ فرماتے ہیں، ہم تمام صحابہ میں سب سے زیادہ عالم اگر ہیں تو صدیق اکبر رضی اللہ تعالیٰ، سب سے زیادہ عالم صدیق اکبر رضی اللہ تعالی عنہ. تو پتہ یہ چلا کہ صحابہ بھی جانتے تھے کہ نبی پاک علیہ الصلوۃ والسلام کے بعد سب سے افضل ابو بکر صدیق رضی اللہ تعالی عنہ. نبی پاک علیہ الصلوۃ والسلام نے ان کو اپنے ساتھ رکھا اور محبت کا عالم یہ تھا کہ ایک دن بارگاہ رسالت میں حاضر ہوئے، عرض کیے، یا رسول اللہ صلی اللہ علیہ وسلم، فدا کا امی و آبی، حضور میرے ماں باپ قربان، یا رسول اللہ مجھے تین چیزیں پسند ہیں، تین، کتنی چیزیں؟ تین چیزیں پسند، ایک آپ کے پاس بیٹھنا، یہ مجھے پسند، صدیق اکبر کہہ رہے ہیں، دوسرا آپ کے چہرے مبارک کو دیکھنا، اور تیسرا اپنا سب کچھ آپ پر لٹانا، یہ مجھے پسند. غور کرو، صدیق اکبر رضی اللہ تعالی عنہ کو رسول کے پاس بیٹھنا اتنا پسند تھا، اتنا پسند تھا کہ آج تک حضور کے پاس، آج تک حضور کے پاس ہے نا، ہر جذبے میں حضور کے ساتھ، ہر جنگ میں حضور کے ساتھ، ہر سفر میں حضور کے ساتھ، جنگ احد میں، بدر میں، حنین میں، خندق میں، ہر جذبے میں، سریے میں، ہر جگہ حضور کے ساتھ. حضور مکے میں ہے تو صدیق اکبر ساتھ ہیں، حضور مدینے میں تو صدیق اکبر ساتھ ہیں، حضور غار ثور میں تب صدیق اکبر ساتھ ہیں، رسول سفر میں ہے تو صدیق اکبر ساتھ ہیں، ساری زندگی ساتھ رہے، یہاں تک کہ روضہ مبارکہ میں بھی ساتھ ہیں، انشاءاللہ کل حوض کوثر میں بھی ساتھ ہیں، جنت میں بھی ساتھ. ایسا صحابی کہ مصاحبت کو ان پر ناز ہے، کبھی رسول سے جدا نہیں ہوئے، ہر وقت حضور کے ساتھ، ہر لمحے حضور کے ساتھ، اسی لیے سرکار نے روزے میں بھی ساتھ رکھ لیا اور جنت میں بھی ساتھ. صدیق اکبر رضی اللہ تعالیٰ عنہ کا یہ مقام. کافروں نے مسلمانوں پر ظلم اور ستم کی انتہا کر دی اور آپس میں بیٹھ کر اسکیمیں بنانے لگے کہ کس طرح محمد صلی اللہ علیہ وسلم کو ختم کیا جائے. اور کسی کو مارنے کی ضرورت نہیں ہے، صرف محمد صلی اللہ علیہ وسلم کو معاذ اللہ ختم کر دو، اسلام خود بخود ختم ہو جائے گا. یہ جو ان کی تبلیغ بڑھ رہی ہے، لوگ جوک در جوک اسلام میں داخل ہو رہے ہیں، اگر یہی سلسلہ رہے گا تو ہمارا دین ختم ہو جائے گا، بتوں کو کوئی نہیں پوجے گا، سب ایک خدا وحدہ لا شریک کے سامنے جھکیں گے۔ تو انہوں نے کیا کیا، یہ سب کے سب جمع ہوئے دار الندوہ میں، اور وہاں جمع ہو کر انہوں نے میٹنگ کی۔ کیا میٹنگ کی؟ نبی پاک علیہ الصلوۃ والسلام کو معاذ اللہ کس طرح ختم کیا جائے، اس کی میں اس طرف سرکار کی ایزا کو ہوتی تھی، ادھر چشمان احمد آسیوں کے غم میں روتی تھی، ادھر تو یہ ارادے تھے محمد کو مٹا ڈالے، ادھر یہ فکر تھی دنیا کو دوزخ سے بچا ڈالے، ادھر یہ فکر تھی دنیا کو دوزخ سے بچا ڈالے۔ کس طرح کریں گے، کیسے ماریں گے؟ ایک نے تجویز دی، دوسرے نے دی، تیسرے نے دی، اور جمع کون تھے؟ ابو لہب، ابو جہل، مشرکین، کافرین، سارے کے سارے جمع۔ شیطان بھی ان میں پہنچ گیا، شیطان نے بھی جا کر دروازے پر دستک دی۔ وہ کیونکہ میٹنگ خاص لوگوں کی تھی، یہ ان نون آدمی جیسے ہی پہنچا، اچھا یہ پہنچا تو انسانی شکل میں، عربوں کی طرح لباس پہن کر، جیسے کوئی قبیلے کا سردار آ رہا۔ ابو جہل نے دیکھا، آپ کون ہیں؟ کہ ان کو تو ہم نے بلایا نہیں، یہ کون ہے؟ اس نے کہا میں شیخ نجدی ہوں۔ شیخ نجدی، وہی نسل آج تک چل رہی ہے، نجدیوں کی نسل وہی چل رہی ہے، یہ شیطان کی نسل ہے۔ انہوں نے کہا اچھا شیخ نجدی، آئیے آئیے بیٹھیے، بٹھا دی۔ اب ایک نے تجویز پیش کی، ایسا کرو ایک آدمی جائے اور جا کر محمد صلی اللہ علیہ وسلم کو ختم کر دے۔ انہوں نے کہا ہاں ہاں یہ صحیح ہے۔ شیطان نے کہا نہیں، ایسا نہیں کرنا۔ کیوں؟ ارے قبیلہ بنو ہاشم والے تمہیں چھوڑیں گے؟ وہ ہرگز تمہیں نہیں چھوڑیں گے۔ اگر تم کوئی ایک آدمی قتل کرے گا، ان کو جا کر اس کی دیت لیں گے، اس کے بدلے اس آدمی کو قتل کریں گے، ہو سکتا ہے لڑائی شروع ہو جائے، ایسا نہیں کرنا۔ دوسرے نے پھر ایک اور تجویز پیش کی، پھر یہ شیطان بولا نہیں نہیں ایسے نہیں کرنا، بیچ بیچ میں بول رہا۔ جب سب تجویز دے چکے، انہوں نے کہا جی شیخ صاحب آپ بھی کچھ بتائیے۔ اس نے کہا ہاں میری ایک تجویز ہے، اگر تم مان لو تو ایسی شاندار ترکیب ہے کہ کام بھی ختم ہو جائے گا، کسی پر الزام بھی نہیں آئے گا۔ اچھا کیا تجویز ہے؟ اس نے کہا دیکھو، ایک آدمی اگر دوسرے آدمی کو مارتا ہے تو جو مرے گا، مقتول ہوگا، وہ قاتل سے اس کے گھر والے، اس کے خاندان والے، قبیلے والے قصاص لیں گے، یا اس کے بدلے اس کو قتل کریں گے، یا جنگ بھی ہو سکتی ہے، معاملہ آگے بڑھ سکتا ہے۔ میں ایسی تجویز دے رہا ہوں کہ معاملہ ختم ہو جائے گا، کسی پر الزام نہیں آئے گا۔ کیسے؟ تم ایسا کرو، محمد صلی اللہ علیہ وسلم کے گھر کا محاصرہ کر لو، چاروں طرف سے جا کر گھیر لو، جیسے ہی وہ باہر نکلے، چار پانچ آدمی یا دس بیس آدمی ایک دم یک بار کی ان پر حملہ کر، ایک ساتھ حملہ کریں اور مار کے چلے جائیں۔ جب پوچھیں گے کس نے مارا، تو کہیں بھائی یہ تو بلوا ہو گیا، ہنگامہ ہو گیا، پتہ نہیں کس نے مارا، یہ بھی تھا، یہ بھی تھا، یہ بھی تھا، یہ فلاں فلاں تھے۔ کوئی کہہ دے گا دس آدمی تھے، کوئی کہے گا بیس آدمی تھے، ہمیں کیا پتا کس نے مارا۔ تو اس لیے کسی ایک قبیلے پر الزام نہیں آئے گا، کام بھی ختم ہو جائے گا اور معاملہ صاف ہو جائے گا، جو ہم چاہتے ہیں وہی ہو جائے گا۔ شیطان کی تجویز سب کو پسند آ گئی، وہ بھی سارے شیطان کے ہی کارندے تھے نا، شیخ نجدی کی تجویز سب کو پسند آ گئی۔ اب انہوں نے کیا کیا، ہر قبیلے نے اپنی طرف سے ایک جوان دیا، یہ ہماری طرف سے، تلوار لے کر، یعنی اسلحے سے پوری طرح لیس ہو کر، وہ سب آ گئے۔ اور آ کر رات کی تاریکی میں نبی پاک علیہ الصلوۃ والسلام کے کاشان نبوت کا محاصرہ کر لیا، उधर क्या हुआ, इन्होंने तो मुहासरा किया ना रात को, दिन में अल्लाह तबारक व ताला ने वही नाजिल कर दी। सरकार ने फरमाया जिब्रील मैं युहादिर माई, कौन है जो मेरे साथ हिजरत करेगा। जिब्रील ने अर्ज की या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम अबू बकर वहुव सिद्दीक, आपके साथ जो हिजरत करेंगे उनका नाम अबू बकर है और वो सिद्दीक। सरकार ने फरमाया ठीक है। अच्छा, इससे पहले जब सब हिजरत कर रहे थे तो एक दिन अबू बकर सिद्दीक रदी अल्लाह ताला अन्हु हुजूर की बारगाह में हाजिर हुए, या रसूलल्लाह मुझे इजाजत दे मैं भी हिजरत कर जाऊं, ये सारे लोग एक एक करके हिजरत कर रहे हैं, और हिजरत करके जा रहे थे मदीने तैयबा। मदीने में इस्लामी हुकूमत कायम हो चुकी थी, इस्लामी रियासत मदीना बन चुका था, और मुसलमान बहुत अमनो अमान से सुकून से मदीने तैयबा में रह रहे थे। इन्होंने भी इजाजत मांगी, सरकार ने फरमाया अबू बकर ठहर जाओ, जल्दी ना करो, हो सकता है अल्लाह ताला तुम्हें कोई बेहतरीन रफीक सफर अता कर दे। अपनी जानिब इशारा था, बेहतरीन रफीक सफर अता कर दे, मिजाज शिनासे रसूल सिद्दीक अकबर रदी अल्लाह ताला नू समझ गए कि हुजूर का इशारा अपनी जात की तरफ। उसी वक्त अपने घर तशरीफ ले गए और जाकर क्या किया, दो ऊंटनियां तैयार कराई और उनको चरने के लिए एक अलग मकाम पर, महफूज मकाम पर रख दिया। अब बिल्कुल तैयार, कब हिजरत का हुक्म आ जाए, सरकार तशरीफ ले आए और मुझे जाना पड़े, इंतजाम पहले से कर लिया। इधर नबी पाक अलैहिस्सलातु वस्सलाम दिन के वक्त सिद्दीक अकबर रदी अल्लाह ताला अन्हु के घर तशरीफ ले गए, दरवाजे पर आहिस्ता से दस्तक दी, फौरन दरवाजा खोल दिया, अबू बकर हिजरत का हुक्म है, तैयारी करो। जब उनको पता चला कि मुझे हुजूर के साथ जाना है, इस खुशी में अबू बकर सिद्दीक रदी अल्लाह ताला अन्हु की आंखों से आंसू निकल आए। उम्मुल मोमिनीन सैयद आयशा सिद्दीका रदी अल्लाह ताला अन्हा फरमाती हैं कि पहले मैं ये समझती थी कि सिर्फ गम की वजह से आंखों से आंसू निकलते हैं, लेकिन मैंने अपने वालिद को देखा, जब उन्हें ये खबर मिली कि उन्हें हुजूर के साथ हिजरत करनी है, ये सुनते ही मेरे वालिद की आंखों से आंसू निकल आए, तब मुझे पता चला कि खुशी के वक्त भी आंसू निकलते हैं। बे इंतहा खुशी मिले तब भी इंसान खुशी में उसके आंसू निकल आते। अल्लाह ने हुक्म दे दिया है महबूब सल्लल्लाहु अलैहि वसल्लम आप रात की तारीकी में हिजरत कर जाइए। सरकार ने इनको हुक्म दिया, इन्होंने तैयारी कर ली, दो ऊंटनियां जो रखी थी एक महफूज मकाम पर उनको खड़ा कर दिया। सरकार दो आलम अलैहिस्सलातु वस्सलाम वापस तशरीफ ले आए काशाने नबुवत में और चारों तरफ से काफिरों ने घेर लिया, नेजे और भाले तलवारें लिए खड़े हैं, हम निकलने नहीं देंगे, मार देंगे, खत्म कर देंगे, इधर से निकले तो मार देना, उधर से निकले तो मार देना, आज खत्म करेंगे। और जरा सा आप तसव्वुर करें कि अगर एक घर को चारों तरफ से घेर लिया जाए, निकलने का कोई रास्ता ना हो, तो इंसान कैसे बच सकता है, नामुमकिन है ना। चारों तरफ से मुसल्ला लोग खड़े हैं, एक आदमी को मारने के लिए कई सौ आदमी खड़े हैं और बड़े चौकन्ना खड़े हैं, इधर से निकले तो मार देना, यहां से निकले तो मार देना, पूरे घर को मुहासरा किया हुआ। वो मारना चाहते थे, खुदा जिलाना चाहता था, वो खत्म करना चाहते थे, खुदा अपने हबीब को बचाना चाहता। सरकारे दो आलम अलैहिस्सलातु वस्सलाम ने देखा रात की तारीकी में चमकती हुई तलवारें नजर आई, वो सारे खड़े हुए दुश्मन नजर आए। अल्लाह ने फरमाया महबूब सल्लल्लाहु अलैहि वसल्लम एक मुट्ठी खाक उठाइए, सूरह यासीन की तिलावत कीजिए और इनके सरों पर फेंकते हुए गुजर जाइए, हम इन पर नींद गालिब कर देंगे, आप इनके सामने से गुजर जाएंगे, इनको पता भी नहीं चलेगा, पता भी नहीं चलेगा। हुजूर अलैहिस्सलातु वस्सलाम ने फरमाया ठीक। एक मुट्ठी खाक सरकार ने उठाई, सूरह यासीन की तिलावत की और उठाकर उनके सरों पर फेंक दी। जैसे ही वो खाक सरों पर पड़ी ना, सब सो गए नींद में, सबकी गर्दनें नीचे हो गई। इसीलिए किसी ने लिखा وہ دراتا ہوا وحدت کا دم بھرتا ہوا نکلا، وہ دراتا ہوا وحدت کا دم بھرتا ہوا نکلا، تلاوت سورہ یاسین کی کرتا ہوا نکلا، تلاوت سورہ یاسین کی کرتا ہوا نکلا، سورہ یاسین پڑھتے ہوئے نکل گئے، وہ سو گئے سارے نیند میں، کوئی ادھر منہ کیے تو کوئی ادھر منہ کیے، اور آقا علیہ الصلوۃ والسلام سامنے سے گزر رہے، پتہ ہی نہیں. حضور پر نور علیہ الصلوۃ والسلام سب سے پہلے پہنچے صدیق اکبر رضی اللہ تعالیٰ عنہ، وہ تیار دونوں اٹھنی پر سوار ہوئے اور چلے، چلتے چلتے آگے چلے گئے. صبح ہونے میں ٹائم تھا، رات میں نکلے تھے نا، اور انہوں نے پیرا اسی لیے لگایا تھا کہ رات میں نکلیں گے تو ہم رات میں ہی مار دیں گے، اور دن میں تو نکلنے کا سوال ہی نہیں تھا، ان کو پتا نہیں تھا کہ اس طرح نکلیں گے. خیر یہ رات ہی رات میں کافی سفر طے کرتے ہوئے آگے چلے. اب صبح ہوئی نیند میں، پھر شیطان آ گیا. شیطان سے تو ان کی دوستی تھی نا پکی، وہ تو ان کا لیڈر تھا شیخ نجدی، تو ظاہر ہے وہ ان کو لیڈ کر رہا تھا. اس نے آ کر اٹھایا ان کو، اٹھو کیا ہوا؟ اب اٹھ کے کہتے ہیں نکلنے نہیں دیں گے، مار دیں گے، ختم کر دیں گے، ان کا کس کو نہیں نکلنے دو گے؟ کہا محمد صلی اللہ علیہ وسلم کو. کہا وہ چلے گئے، وہ تو چلے گئے، تم کس کو نہیں نکلنے دو گے؟ کیسے چلے گئے؟ کہا رہے گئے بھی تمہارے سروں پہ خاک ڈال کر گئے. اب سر پہ ہاتھ مارتے تو مٹی جھڑ رہی، سب کے سروں سے مٹی جھڑ رہی، ارے یہ کیا ہو گیا؟ اور حضور علیہ الصلوۃ والسلام نے جانے سے پہلے ایک کام اور کیا، جب سرکار جانے لگے نا تو ان کافروں کی امانتیں حضور پر نور علیہ الصلوۃ والسلام کے پاس، یہ بھی بڑی اہم بات ہے اور بڑے غور سے سننے اور یاد رکھنے کی بات ہے. آدمی امانت کس کے پاس رکھواتا ہے؟ جو امین ہو. آپ اپنی امانت اپنا پیسہ اسی کے پاس رکھیں گے نا کہ ضائع نہ ہو. کوئی بدماش ہو، کوئی چور ہو، کوئی ایسا ہی آدمی، اس کے پاس تو نہیں رکھوائیں گے، ارے اس کی تو خود نیت صحیح نہیں ہے، یہ میرا پیسہ کھا جائے گا. اور کسی کو دیکھیں گے ہاں یہ صحیح آدمی ہے، امانت دار ہے، چلو میں اپنی امانت اس کے پاس رکھوا دوں، میرا پیسہ اس کے پاس سے ضائع نہیں ہوگا. کافر باوجود اس کے کہ حضور علیہ الصلوۃ والسلام کے جانی دشمن تھے، ختم کرنا چاہتے تھے، خون کے پیاسے تھے، لیکن پھر بھی صادق مانتے تھے، امین مانتے تھے. ان کے پاس سے امانت کہیں نہیں جائے گی، مارنے کے لیے بھی تیار ہیں اور امانتیں بھی رکھی ہوئی. کیسی حیرت کی بات ہے. اب کوئی اور آدمی ہو، مثلا اگر آپ کے پاس کوئی آدمی امانت رکھوائے، ٹھیک ہے، اور اس کے بعد آپ کو مارنے کے لیے تیار ہو جائے اور کہے کہ میں تجھے چھوڑوں گا نہیں، میں تجھے مرواؤں گا یا ماروں گا، تو آپ اس کی امانت اسے دیں گے؟ ارے یہ تو میری جان کا دشمن ہے، میں اس کے پیسے کیوں دوں؟ یہ تو مجھ پر حلال ہو گئے، میں تو یہ پیسے کھا جاؤں گا. قربان ہو جاؤ نبی پاک علیہ الصلوۃ والسلام کے، سرکار کی ایک ایک سنت کے، حضور کی ایک ایک ادا کے، حضور کی سیرت کے، کہ جو جانی دشمن ہے ان کی امانتوں کی حفاظت بھی خود فرما رہے. اور یہ نہیں کہ امانتوں کی حفاظت خود فرمائی، اپنے ایک عزیز ترین صحابی کی جان کو خطرے میں ڈال دیا. بلایا علی شیر خدا رضی اللہ تعالیٰ عنہ کو، علی میں ہجرت کر رہا ہوں، یہ کافر ان کی امانتیں میرے پاس ہیں، یہ امانتیں تم رکھ لو، آج رات میرے بستر پر سونا، صبح اٹھنا، امانتیں دینا، مدینے چلے آنا. دیکھو حضور کا اسوہ حسنہ، ہم دوستوں کی امانتیں ہی لے کر کھا جائیں، وہ دشمنوں کی امانتوں کی حفاظت کر رہے ہیں. ہے نبی کا اسوہ حسنہ؟ ہے کوئی دنیا میں ایسی مثال، تاریخ میں ایسی مثال کہ جس نے دشمنوں کی امانتوں کی حفاظت کے لیے اپنے عزیز ترین صحابی کی جان کو خطرے میں ڈال دی؟ اپنا اس پہ حسنہ سرکار بتا رہے ہیں، دیکھو جب میں دشمن کی امانت کی حفاظت اتنی کر رہا ہوں تو تم دوستوں کی امانتوں کی حفاظت کتنی کرو گے؟ یہ سرکار بتا رہے ہیں. سمجھ گئے بات؟ آج سے امانت میں خیانت نہیں ہوگی, نہیں ہوگی نا, سب نہیں بولے, میرے خیال سے کچھ کا ارادہ ہے گڑبڑ کرنے کا. امانت میں خیانت نہیں ہوگی. اگر کسی کا ایک پیسہ بھی امانت ہمارے پاس ہے تو ہمیں چاہیے کہ ویسا ہی اس تک پہنچا دے. اگر کوئی چیز رکھواتا ہے تو امانت ہے, ٹھیک ہے نا, امانت. اب کیا ہوا, سرکار نے کیا فرمایا, علی امانتیں لے لو, میرے بستر پر لیٹ جاؤ, آج کی رات سو جانا, کل صبح اٹھنا, امانتیں ان کے اہل تک پہنچانا, مدینے چلے آنا. حضرت علی شیر خدا رضی اللہ تعالی عنہ بے فکر ہو کر بستر رسول صلی اللہ علیہ وسلم پر لیٹ گئے, سو گئے. لیکن حیرت کی بات یہ ہے کہ نیند کیسے آ گئی, نیند کیسے آ گئی. ایک مثال دوں تاکہ بات آپ کے سمجھ میں آ جائے. ایک آدمی کے پیچھے بہت سے لوگ لگے ہیں کہ اس کو مارنا ہے, ٹھیک ہے نا, اس کے گھر کا محاصرہ بھی کر لیا. اب وہ شخص آپ سے یہ کہے کہ آج رات تم میرے بستر پہ لیٹ جاؤ, آپ لیٹیں گے کہ بھائی مجھے اپنی زندگی عزیز ہے, تمہارے شبے میں مجھے مار دیا تو میں کیا کروں گا, خامخائی میں مر جاؤں, خود ہی لیٹو, میں نہیں لیٹ رہا, کوئی لیٹنے کے لیے تیار نہیں, اپنی زندگی ہر ایک کو عزیز ہے. علی جانتے تھے کہ یہ سب رسول کو ختم کرنے کے لیے تیار, ٹھیک ہے نا, دیکھ رہے تھے کہ محاصرہ بھی ہوا ہو, کبھی بھی حملہ ہو سکتا, دن میں یا رات میں کبھی بھی حملہ ہو سکتا. کہہ سکتے تھے یا رسول اللہ صلی اللہ علیہ وسلم, آپ تو تشریف لے جا رہے ہیں, اب میری جان خطرے میں ڈال کر میں اس بستر پر میں کیسے لیٹوں, آپ کے شبے میں مجھے اگر مار دیا تو کیا ہوگا. نہیں نہیں, علی ایسا نہیں سوچ سکتے تھے. کیوں, علی جانتے تھے کہ رسول نے فرمایا ہے, علی تمہیں رات کو بستر پہ سونا ہے, صبح اٹھنا ہے, امانتیں دینی ہے, مدینے چلے آنا. علی جانتے تھے کہ میری حیات کی ذمہ داری نبی نے لے لی ہے, حیات علی کی ذمہ داری نبی نے لے لی ہے. پتا چل گیا کہ جس کی ذمہ داری نبی لے لیں وہ علی ہوتا ہے, اور جس کی ذمہ داری علی لے لیں وہ ولی ہوتا ہے. اللہ
یا علی,
حیات علی کی ذمہ داری نبی نے لے لی, اس لیے علی بے فکر ہو کر سو گئے, مجھے کبھی بھی موت آ سکتی ہے لیکن آج کی رات موت نہیں آئے گی, آج کی رات موت نہیں آئے گی, رسول کی زبان سے نکل گیا ہے, علی تمہیں سونا ہے, صبح اٹھنا ہے, امانتیں دینی ہے اور مدینے چلے آنا. بے فکر ہو کر سو گئے, بے فکر ہو کر سو گئے. اور جب شیطان نے ان کو اٹھایا نا, جو کھڑے کھڑے سو رہے تھے, کچھ تو لیٹ کے سوتے ہیں نا, یہ کھڑے کھڑے سو رہے تھے, اونگ رہے تھے, اس نے کہا کیا ہوا, کہا مار دیں گے, ختم کر دیں گے, جانے نہیں دیں گے, کس کو, وہ چلے گئے. ارے کیسے چلے گئے, ہم تو کھڑے ہیں. اللہ فرماتا ہے واللہ یعصمک من الناس, اے محبوب صلی اللہ علیہ وسلم ہم آپ کی جان کو ان کافروں سے بچا لیں گے. خالق کائنات نے بتا دیا, تم میرے رسول کو مارنا چاہتے ہو, میں جلانا چاہتا ہوں, تم ختم کرنا چاہتے ہو, میں باقی رکھنا چاہتا ہوں. اور یاد رکھو, مارنے والے سے زیادہ بچانے والا زبردست. پوری دنیا مارنا چاہتی تھی اور وہ ایک وحدہ لا شریک بچانا چاہتا تھا, دشمنوں کے نرغے میں سے اپنے حبیب کو بحفاظت نکال لیا. اب انہوں نے جب یہ سنا کہ چلے گئے, نہیں یہ نہیں ہو سکتا, یہ سامنے کون سو رہا ہے, دیکھا سبز چادر اوڑے ہوئے کوئی سو رہا ہے آرام سے. یہ کافر غصے میں داخل ہوئے, جا کر چادر ہٹائی تو دیکھا علی شیر خدا رضی اللہ تعالی. کہاں ہے محمد صلی اللہ علیہ وسلم؟ انہوں نے کہا وہ تو رات کو ہی چلے گئے, انہوں نے کوئی جھوٹ نہیں بولا, وہ تو رات کو ہی چلے گئے. اب یہ پریشان کہ کیسے چلے گئے, شیطان نے کہا چلے گئے تمہارے سروں پر خاک ڈال کے چلے گئے, اور ہاتھ مارتے تو خاک جھڑتی, نظر ہی نہیں آئے. پتہ چلا رسول کی شان ہی یہ ہے कि जिसको चाहते हैं नजर आते हैं, जिसको चाहते हैं नजर नहीं आते। हमारा अकीदा है ना अहले सुन्नत व जमात का कि नबी पाक अलैहिस्सलातु वस्सलाम जब चाहें, जहां चाहें, जिस वक्त चाहें, जिसको चाहें अपना दीदार करा दे। अकीदा है या नहीं? जिसका कल्ब साफ हो जाए, जिसका कल्ब गुनाहों के आलूदगी से पाक हो जाए, दिल के आईने में तस्वीर है यार, जब जरा गर्दन झुकाई देख ली। रसूल चाहे तो जब चाहे जहां चाहे दीदार करा दे। हजरत शेख अब्दुल हक मुहद्दिस देहलवी नव्वर अल्लाह मरकदहु, हिंदुस्तान में जिन्होंने इल्मे हदीस की शमा को रोशन किया, सरकार ने हुक्म दिया अब्दुल्लाह जाओ हिंदुस्तान में इल्मे हदीस की शमा को रोशन करो, और ये वो शख्सियत है जिन्हें हर रात सरकार की जियारत होती, हर रात जियारत होती थी। अरे गौर करो, जिसे जिंदगी में एक मर्तबा हुजूर की जियारत हो जाए उसका मकाम कितना बुलंद हो जाए, और जो हर रात जियारत करे उसका मकाम क्या होगा। शेख अब्दुल हक मुहद्दिस देहलवी शेख मुहक्किक, जब सरकार ने हुक्म दिया, अर्ज की या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, सरकार मैं यहां होता हूं, हर रात जियारत करता हूं, मैं दूर जाऊंगा कैसे जियारत करूंगा। फरमाया अब्दुल हक जाओ, जिस मकाम पर होगे उसी मकाम पर हम जियारत करा देंगे। पता चला उनके लिए मुश्किल नहीं है, जहां चाहे जियारत करा देंगे। इसीलिए देखने वालों ने देखा है, किसी ने बगदाद में देखा है, किसी ने अजमेर में देखा है, किसी ने कलियर शरीफ में देखा है, किसी ने मेहरौली में देखा है, किसी ने देहली में देखा है, किसी ने लाहौर में देखा है, किसी ने पाकपट्टन में देखा है, किसी ने कचौटी शरीफ में देखा है, किसी ने बरेली में देखा है। रसूल को देखने वाले पूरी कायनात में अपने अपने मकाम पर देख रहे हैं, और जिसको देख रहे हैं वो मदीने में। उनके लिए कोई मुश्किल नहीं, जहां चाहे जिस मकाम पर चाहे अपनी ज्यारत से मुशर्रफ कर दे। इसीलिए हमारे बुजुर्गों ने देखा, हमारे अकाबरीन ने देखा, इसीलिए हमारा ईमान है, पुख्ता यकीन है, सरकार जब चाहे करम फरमाए ज्यारत कर दे। लेकिन कुछ लोग हैं जिनको हुजूर नजर नहीं आते, कहते नहीं नजर नहीं आते, कहां है तुम, सलाम में क्यों खड़े हो जाते, नजर आते ही तुम्हें क्या, नजर आते हैं क्यों खड़े हो गए, जो नजर आए उसकी ताजीम करो, जो नजर ना आए ताजीम ना करो। हम सलाम में खड़े होते हैं ना, क्यों खड़े होते हैं, सरकार तशरीफ ले, उनका हमें तो नजर नहीं आते। हमने कहा उनको भी नजर नहीं आए जिन पे मट्टी फेंकी थी, उनके भी तो सामने से गुजरे थे, वो मट्टी फेंकी थी ना, उस मट्टी का असर अभी तक मेरे ख्याल से मौजूद है, उस मट्टी का असर अभी तक मौजूद है। अरे वो सामने देखकर, बिल्कुल सामने खड़े काशाने नबूवत के, सरकार गुजर गए किसी को नजर आए नहीं, वो तो नजर आते हैं तो आशिकों को नजर आते हैं। उसी रात को तलवारें लेकर खड़े होने वाले ना देख सके, और उसी रात को सिद्दीक अकबर ने देख लिया। देखा नहीं देखा पता चला, गुस्ताखों को नजर नहीं आते, काफिरों को नजर नहीं आते, आशिकों को नजर आते। जिनका कनेक्शन उनसे है उनको नजर नहीं आते, और जिनका कनेक्शन सिद्दीक अकबर से है उनको नजर आता। तो अगर देखना चाहते हो आशिक बनो, और आशिक रसूल की सुन्नत पर अमल करो, तो हुजूर जिसको चाहे नजर आ जाए। उनके सामने से गुजर गए नजर नहीं आए, उनका कहां गए, कैसे गए, शैतान ने कहा चले गए वो, तो तुम क्या कर रहे हो निकलने नहीं देंगे। अब बड़े परेशान हुए, ये तो बड़ा मसला हो गया, तो हमारी बेइज्जती की बात है, हम तलवारें लिए खड़े हैं और निकल गए। अब क्या किया, सुबह हो गई, भाग दौड़ शुरू हो गई, मक्के के जितने भी रास्ते थे निकलने के, बाहर निकलने के, सब जगह घोड़ा दौड़ा दिया, कोई ऊंट पर भाग रहा है तो कोई घोड़े पर, कोई पैदल। कहा रात को निकले हैं ना, ज्यादा दूर नहीं गए होंगे, पकड़ लो। और इनाम भी रख दिया, जो इन दोनों को लाएगा, सिद्दीक अकबर और नबी पाक अलैहिस्सलाम, जो इन दोनों को लाएगा पकड़ के, या खबर देगा, एक जोड़ा एक घोड़ा दिया जाएगा, इतने हजार दिरहम या दिनार दिए जाएंगे। और अबू जहल जो था ना, वो गुस्से में पागल हो गए, सारी स्कीम खराब हो गई। उसने क्या किया, ये दौड़ता हुआ सिद्दीक अकबर रज़ी अल्लाह तआला अन्हु के घर चला गया, دروازے پہ دستک دی حضرت اسماء ام المومنین عائشہ صدیقہ رضی اللہ تعالی عنہ کی چھوٹی بہن, انہوں نے دروازہ کھولا, کہاں ہے تمہارا باپ؟ صدیق اکبر کے متعلق کس کے ساتھ گیا ہے؟ انہوں نے ابھی کوئی جواب نہیں دیا تو غصے میں زوردار تھپڑ ان کے چہرے پہ مارا کہ ان کی بالی جو تھی کان میں وہ ٹوٹ کر گر پڑی. اتنے غصے میں اس نے مارا, پتہ چل گیا تھا نا کہ چلے گئے. انہوں نے کہاں چلے گئے, اور تو کوئی بس چلا نہیں, تھپڑ مار کے وہاں سے نکلا. پاگل ہو رہا ہے, غصے میں دیوانہ ہو رہا ہے, ادھر بھاگ رہا ہے ادھر بھاگ رہا ہے, پھر انعام رکھ دیا. ادھر کیا ہوا, نبی پاک علیہ الصلوۃ والسلام اور صدیق اکبر رضی اللہ تعالیٰ عنہ چلے جا رہے ہیں, یہاں تک کہ غار ثور کے قریب پہنچ حضرت سراقہ رضی اللہ تعالیٰ عنہ جو اس وقت تک ایمان نہیں لائے تھے, وہ کہتے ہیں کہ جب میں نے یہ سنا, ایک گھوڑا ایک جوڑا اتنے ہزار درہم ملیں گے, لالچ پیدا ہوگی, چلو میں بھی قسمت آزمائی کروں. عربوں کا ایک طریقہ تھا کہ تیر ہوتے ہیں نا, تیر اور کمان, تو وہ تیر پھینکتے تھے اور اس سے فال نکالتے تھے کہ یہ کام جو ہم کرنے جا رہے ہیں ہمارے لیے صحیح ہے یا غلط, ایک فال نکالتے تھے. تو سراقہ کہتے ہیں میں نے تیروں کو پھینکا, فال نکالی, تو اس میں لکھتے تھے امرنی ربی, جس کے معنی کہ ہاں رب نے اس کام کے کرنے کا حکم دیا. دوسرے پہ لکھتے نہانی ربی, یعنی رب نے اس کام سے منع کیا. تو جب تیر پھینکے تو منع میں فال نکل آئی, یعنی جس کام کے لیے تم جا رہے ہو نہ جاؤ. سوچا کہ فال تو خلاف نکلی ہے, کام نہیں کرنا چاہیے, لیکن پھر ایک لالچ پیدا ہوا کہ انعام بھی تو ملے گا, چلو گھوڑا لے کر چلتے ہیں. چلتے رہے چلتے رہے اور قریب پہنچ گئے. اب یہ دونوں آگے جا رہے ہیں, نبی پاک علیہ الصلوۃ والسلام اور صدیق اکبر رضی اللہ تعالیٰ, اور یہ سراقہ گھوڑا دوڑاتے دوڑاتے چند قدم کے فاصلے پر سیدنا ابوبکر صدیق رضی اللہ تعالیٰ انہوں نے پیچھے مڑ کر دیکھا, یا رسول اللہ صلی اللہ علیہ وسلم, حضور یہ تو قریب پہنچ گیا, یہ بالکل قریب ہے. سرکار اطمینان سے سکون سے, ابوبکر غم نہ کرو, اللہ ہمارے ساتھ, لا تحزن ان اللہ معنا, ابوبکر غم نہ کرو اللہ ہمارے ساتھ ہے. یہ قریب پہنچے, زمین نے گھوڑے کے پیر پکڑ لی, گھوڑا دھس گیا, اور جیسے ہی دھسا یہ قلابازی کھا کے نیچے. سرکار نے پلٹ کر دیکھا, اس نے پھر فال نکالی, پھر منع آ گیا, نہانی ربی, رب منع کر رہا ہے یہ کام نہ کرو, لیکن پھر وہ لالچ تھی, زمین نے پیر چھوڑ دیے, پھر گھوڑے پر سوار ہوا, پھر آگے بڑھا, پھر پکڑ لی. جب دوسری مرتبہ ہوا, اب اس نے سمجھا کہ واقعی یہ کام رب کی مرضی کے خلاف ہے جو میں کر رہا ہوں, ورنہ دل میں سوچا تھا یا تو ان کو پکڑ لوں گا یا میں جا کر خبر دے دوں گا کہ اس راستے پر دونوں گئے ہیں, کافر آ جائیں گے پکڑ لیں گے, مجھے انعام مل جائے گا. جب دو مرتبہ زمین نے گھوڑے کے پیر پکڑ لیے, اور بعض روایت میں کہ گھوڑا دھس گیا, زمین کے اندر ہی دھس گیا, پھر اس نے کہا کہ نہیں یہ کوئی مسئلہ, خیر معافی مانگی. اللہ کے حبیب علیہ الصلوۃ والسلام تو رحمت للعالمین, شفیع المذنبی, سرکار نے معاف فرما دی. اور کرم بالائے کرم دیکھو, نہ صرف معاف فرمایا بلکہ سراقہ کو ایک خوشخبری بھی دے دی. فرمایا سراقہ, وہ وقت کیسا ہوگا جب تجھے کسرا کے کنگن پہنائے جائیں گے. کسرا کا جو بادشاہ تھا نا, وہ سونے کے کنگن پہنتا تھا, جیسے عورتیں پہنتی نا, سونے کے کنگن وہ پہنتا تھا. فرمایا وہ وقت کیسا ہوگا جب تجھے کسرا کے کنگن پہنائے جائیں. تو انہوں نے سوچا کہ کسرا کے کنگن, ارے وہ تو عظیم و شان بادشاہ ہے, اس کے کنگن میرے پاس کہاں سے. لیکن سرکار نے بشارت دے دی, اور بشارت پوری ہوئی سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ کے دور, جب وہ شہر فتح ہوا, مسلمان فاتحانہ شان سے شہر میں داخل ہوئے, مال غنیمت میں کسرا کے کنگن آئے, مسجد نبوی کے فرش پر مال غنیمت ڈھیر کر دیا گیا. سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ مال غنیمت تقسیم فرما رہے ہیں, آپ نے وہ کنگن اٹھائے, فرمایا سراقہ کہاں ہے؟ سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ نے فرمایا سراقہ کہاں؟ ये खड़े हुए, उनकी बारगाह में पहुंचे, फरमाया आओ आज मैं अपने आका की बशारत पूरी कर दूं। तुम्हें याद है हिजरत के वक्त रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने ये बशारत तुम्हें दी थी, आओ अपने हाथ आगे बढ़ाओ, ये पहन लो, मैं अपने आका की बशारत पूरी कर दूं। इन्होंने हाथ आगे बढ़ाए, सरकार की जबान से निकली हुई बशारत पूरी। अब ये तो वापस चले गए, लेकिन काफिर बड़े बेचैन है, कहां गए, कैसे पकड़ें, क्या करें। तो एक गार नजर आई, गार जिसे गार सौर कहते हैं। सिद्दीक अकबर रजी अल्लाह तआला अन्हु के या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम हम इसमें चलते हैं, हो सकता है कि काफिर आ रहे हो तो हम इसमें पना ले लें, जब वो गुजर जाएंगे तो हम निकल जाएंगे। फरमाया ठीक है, लेकिन आप ठहरे, पहले मैं अंदर जाऊं, आप नहीं जाइए। ये बरसों से गार बंद पड़ा है, सांप बिच्छू हशरातुल अर्ज रींगने वाले जानवर कीड़े मकौड़े इसमें होंगे, लगता है यहां कभी कोई इंसान गुजरा ही नहीं। सरकार ने फरमाया ठीक है हुजूर, आप बाहर तशरीफ रखें, मैं अंदर जाता। वो गार भी बहुत छोटा सा, जो लोग गए हैं उन्होंने देखा हो कि एक आदमी झुक कर बिल्कुल तब उसमें जा सकता है, ऐसा नहीं कि आदमी खड़े होकर उसमें चले जाए। सैयदना अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु गए, उसकी सफाई की, जितना कूड़ा था वो सब बाहर फेंक दिया, जितनी गंदगी थी सब बाहर फेंक दी, बिल्कुल साफ शिफाफ कर दिया, और जितने सुराख थे सब कपड़े फाड़ फाड़ के बंद कर दिए। एक सुराख रह गया तो उस पर अपनी एड़ी रख दी और सरकार आप तशरीफ ले आइए। अब नबी पाक अलैहिस्सलाम तशरीफ ले गए और अपना सर मुबारक सिद्दीक अकबर के जानुए मुबारक पर रखकर हुजूर लेट गए। यानी वो गार ऐसी आप अगर देखें कि उसमें आदमी सही तरह बैठ नहीं सकता, लेट सकता, काफी छोटी है। अब यहां पर एक बात है, हम ये चाहते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हमारे दिल में आ जाएं, चाहते हैं या नहीं? हर आशिक का यही ईमान होना चाहिए, सरकार हमारे दिल में आ जाएं, चाहते हो या नहीं? सब नहीं चाहते क्या? सब चाहते हैं तो हाथ उठा ले, माशाल्लाह। सब चाहते हैं तो उसका एक तरीका है, अगर रसूल को दिल में बुलाना है तो उनसे पहले अबू बकर को बुला लो, उनसे पहले अबू बकर को बुला लो, ताकि वो आकर जितनी गंदगी है साफ कर दें, जब ये साफ हो जाएगा रसूल खुद ब खुद आ जाएंगे। सिद्दीक अकबर का काम ही यही है, पहले वो जाते हैं सफाई करते हैं, कूड़ा करकट बाहर फेंक देते हैं, जब जगह साफ हो जाती है तो सरकार तशरीफ ले आते। अरे इस गंदे दिन में रसूल को बुलाओगे? ये बुग्ज अदावत नफरत इसके अंदर, इसमें रसूल को बुलाओगे? पहले सिद्दीक अकबर को बुलाओ ताकि सारी चीजों को साफ कर दे, निकाल बाहर कर दे, नूर से रोशन कर दे, जब दिल रोशन हो जाएगा रसूल खुद ब खुद तशरीफ ले आए। पता चला जिस दिल में सिद्दीक अकबर नहीं है उस दिल में रसूल भी नहीं आ सकते। पहले सिद्दीक अकबर की मोहब्बत पैदा करो तब रसूल की मोहब्बत पैदा हो। इसलिए जो लोग सिद्दीक अकबर की शान में गुस्ताखियां करते हैं वो भूल जाएं कि उनके दिल में रसूल आ सकते हैं, कभी नहीं आ सकते। पहले सिद्दीक अकबर की मोहब्बत पैदा करो, उनको अपने दिल में बसा लो, जब वो बस जाएंगे रसूल खुद ब खुद आ जाएंगे। हुजूर तशरीफ ले आए, अब क्या हुआ? कुदरत का इंतजाम देखिए, हुजूर अलैहिस्सलाम और सिद्दीक अकबर रजी अल्लाह तआला दोनों गार, और अंदाज क्या है, जो सुराख खुला हुआ है उस पर एड़ी, और जानू पर घुटने पर सरकार का सरे अनवर। हुजूर अलैहिस्सलाम आंखें बंद की और सिद्दीक अकबर हुजूर के हुस्न जमाल का मुशाहिदा फरमा रहे। उनकी तो ख्वाहिश ही यही थी, हुजूर मेरी, मुझे तीन चीजें पसंद हैं, एक आपके पास बैठना, दूसरे आपके चेहरे को देखना, तीसरा अपना सब कुछ आप पर लुटाना। यही तो मौका मिला सिद्दीक अकबर को बराह रास रसूल को देखने का, तीसरा कोई था ही नहीं। मोहिबर महबूब तालिबर मतलूब नबी और उम्मती बराह रास हुजूर के चेहरे अनवर को देख रहे हैं, उसी सुराख से सांप निकल आया। अब बल्कि वो सांप भी आशिक था, वो हुजूर को देखना चाहता था, उसने भी सोचा होगा आज तो मेरी किस्मत सरकार खुद तशरीफ ले आए, मैं भी तो दीदार कर लूं। लेकिन यहां हुआ क्या, सिद्दीक अकबर थे यारे गार, यार कहते हैं ना दोस्त को, यारे गार, और वो था मारे गार। فارسی میں مار کہتے ہیں سانپ کو، مارے غار یعنی غار میں رہنے والا سانپ، اور یہ یار غار. اب یار غار اور مارے غار میں لڑائی ہو رہی. مارے غار چاہتا ہے کہ میں زیارت کر لوں، اور غار یار عاشق ہے وہ کہتا ہے کہیں کوئی نقصان نہ پہنچا دے، میں اپنی جان پہ کھیل جاؤں گا لیکن ایڑی نہیں ہٹاؤں گا. عجیب کیفیت ہے، یہاں تک کہ اس نے ڈنگ مار دیا. اور جب اس نے ڈنگ مارا تو ظاہر ہے آپ جانتے ہیں کہ پھر سانپ کا زہر، اس کی تکلیف، شدت برداشت کرتے کرتے آنکھوں سے آنسو نکل آئے، حضور کے چہرے مبارک پر گرے. سرکار نے مقدس نورانی آنکھیں کھول دی. ابو بکر کیا ہے، کس چیز نے تجھے رلایا؟ یا رسول اللہ صلی اللہ علیہ وسلم، سانپ نے ڈنگ مار دیا. کیا کریں؟ حضور نے لعاب دہن لگا دیا، اسی وقت اثر ختم ہو گیا. شاعر نے بڑے پیارے انداز میں اس منظر کو بیان کیا ہے، کس طرح صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے اس سوراخ پر اپنی ایڑی رکھی. فرماتے ہیں، دیکھیے تو وہ رضا کا منظر، کون ہے بیٹھا گود میں لے کر. دیکھیے تو وہ رضا کا منظر، کون ہے بیٹھا گود میں لے کر. سرور عالم کا سر اطہر، رضی اللہ تعالی عنہ، رضی اللہ تعالی عنہ، رضی اللہ تعالی عنہ. ایڑی رکھ دی سانپ کے بل پر، زہر کا صدمہ لے لیا دل پر. ایڑی رکھ دی سانپ کے بل پر، زہر کا صدمہ لے لیا دل پر. سب کچھ ہے یہ خاطر دل بر، رضی اللہ تعالی عنہ، رضی اللہ تعالی عنہ، رضی اللہ تعالی عنہ. اس سفر میں دو عاشقوں نے اپنی جان کو خطرے میں ڈالا. مکے میں کاشان نبوت میں بستر رسول پر لیٹ کر علی مرتضی نے اپنی جان کو خطرے میں ڈالا، اور غار ثور میں سانپ کے بل پر ایڑی رکھ کر صدیق اکبر نے اپنی جان کو خطرے میں ڈالا. دونوں نے اپنی جان کی بازی لگا دی اور دونوں امتحان میں کامیاب ہو گئے. مکڑی نے جالا بن دیا، مکڑی جالا بنتی ہے نا، اللہ کے حکم سے جالا بن دیا. کبوتر نے گھونسلہ بنا کر اس جوڑے نے انڈے دے دیے. اب کافر ڈھونڈتے ڈھونڈتے پہنچ گئے، ہاں یہی غار ہے، اور قدموں کے نشان، قدموں کے نشان وہاں تک، کہا یہاں تک تو آئے ہیں، اس کے بعد کہاں گئے یہ نہیں پتہ چلا، کیونکہ اس کے آگے قدموں کے نشان نہیں ہے. کسی نے کہا ابو جہل سے، ارے ایسا تو نہیں کہ اس غار میں دونوں ہوں، اسی غار میں ہوں گے، دیکھو قدموں کے نشان وہاں سے یہاں تک ہیں. صدیق اکبر نے سن لیا، یا رسول اللہ صلی اللہ علیہ وسلم، یہ تو پہنچ گئے، یہ تو سر پہ پہنچ گئے. فرمایا ابو بکر، لا تحزن ان اللہ معنا. قرآن نے کہا، ثانی اثنین اذهما فی الغار اذ یقول لصاحبه لا تحزن ان اللہ معنا. جب دو میں سے دوسرے، اور انہوں نے کہا اپنے دوست سے، اپنے ساتھی سے، مت غم کرو، اللہ ہمارے ساتھ ہے، اللہ ہمارے ساتھ ہے. تو ابو جہل نے جب یہ سنا، اس نے بڑے غور سے دیکھا، کہنے والے نے کہا کہ یار یہ قدموں کے نشان یہاں تھا کہ اس کے آگے نہیں ہے، یقیناً غار میں ہوں گے. اور صدیق اکبر کو خطرہ یہی تھا کہ ذرا سا یہ جھک کر دیکھیں گے تو ہمیں پہچان لیں گے، ہم نظر آ جائیں گے. سرکار نے فرما دیا، لا تحزن ان اللہ معنا، غم نہ کرو، اللہ ہمارے ساتھ. اللہ تبارک و تعالی نے ان کی عقلوں کو خف کر دیا. ابو جہل نے دیکھا، اس نے کہا نہیں نہیں، اس غار میں نہیں ہو سکتے. अरे तुम अकल से तो सोचो, कोई अंदर जाएगा तो ये मकड़ी का जाला टूटेगा नहीं, सोचने वाली बात ही ना भाई। इंसान अगर अंदर जाएगा तो जाला जो बुना हुआ है टूटेगा, और ये कबूतर के अंडे, ये घोंसला, ये सारी चीजें, और एक घास थी, घास वो भी उसी वक्त अल्लाह के हुक्म से उगाई गार के मुंह पर, वो घास भी निकल आई जिसकी वजह से किसी इंसान का अंदर जाना नामुमकिन था। यानी सारे मामलात खालिक कायनात ने ऐसे कर दिए कि वो इस बात को मानने के लिए तैयार ही नहीं हुए कि कोई अंदर जा सकता। ये घास भी उगी हुई है, ये कबूतर का घोंसला भी है, अंडे भी हैं, इधर ये मकड़ी का जाला भी है। अबू जहल ने तो यहां तक कहा, मुझे लगता है ये गार जो है और इस पे जाला जो है, ये मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की पैदाइश से भी पहले का, ये तो उससे भी पहले का, यहां कोई नहीं है, चलो वापस चलो। वापस चले गए, अपना सा मुंह लेकर चले गए। अल्लाह फरमाता है, वल्लाहु यासिमु का मिनन नास, ए महबूब हम आपकी जान को इन काफिरों से बचा लेंगे। उसने बचा कर दिखा दी, उनके नरगे में से निकाला, उनकी बस्ती में से बहिफाजत निकाला, गार में कैसे बचाया, और उसके बाद अपने महबूब को बहिफाजत मदीने तैयबा ले गए। उसने बता दिया, मारने वाले से ज्यादा बचाने वाला जबरदस्त। अल्लामा जलालुद्दीन सियूती रहमतुल्लाह अलैह फरमाते हैं, जिस कबूतर के जोड़े ने सरकार की यह खिदमत की कि उसने घोंसला बनाकर अंडे दिए, इसलिए कि काफिरों को पता ना चले कि ये कोई यहां पर गया है, कोई मौजूद है, वो घोंसला देखकर समझे बहुत पुराना है। फरमाते हैं कि उस कबूतर के जोड़े को ये इनाम मिला कि उसकी नस्ल आज तक मौजूद है, और हरम में जो कबूतर उड़ते हुए नजर आते हैं ये उसी की नस्ल से, उसी की नस्ल से हैं जिसने सरकार की ये खिदमत की थी, अपने तौर पे उसने ये खिदमत अंजाम दी थी, और उनको अमन हासिल है, कोई उनको मार नहीं सकता, वो बिल्कुल सुकून के साथ हरम में घूमते हैं, फिरते हैं, रहते हैं, कोई उनको पकड़ नहीं सकता, पकड़ कर बंद नहीं कर सकता, मार नहीं सकता। यहां से फिर ये 3 दिन 3 रात उसी गार में रहे, और उसके बाद यहां से रवाना हुए। सिद्दीक अकबर रजी अल्लाह तआला अन्हु की एक कैफियत अजीब थी, जब चलते थे तो नबी पाक अलैहिस्सलातु वस्सलाम जा रहे हैं, चलते चलते हुजूर के आगे चलने लगे, फिर कुछ ख्याल आया दाएं जानिब चलने लगे, फिर ख्याल आया तो पीछे चलने लगे, फिर ख्याल आया तो बाएं जानिब चलने लगे, घूम रहे चारों तरफ। सरकार ने फरमाया, अबू बकर क्या कर रहे हो, एक आदमी जा रहा है दूसरे के साथ तो साथ साथ चलना चाहिए ना, कभी तुम दाएं चलते हो, कभी बाएं, कभी आगे, कभी पीछे, अबू बकर क्या कर रहे हो। सुनो आशिक रसूल का जवाब, कहा या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, जब मुझे ख्याल आता है काफिर आगे से हमला ना कर दे तो मैं आगे हो जाता, ख्याल आता है दाएं जानिब से हमला ना कर दे तो इधर हो जाता हूँ, फिर ख्याल आता है पीछे से ना कर दे इधर हो जाता हूँ, ख्याल आता है बाएं जानिब से ना कर दे इधर हो जाता हूँ। या रसूलल्लाह आप शमे रिसालत है, अबू बकर परवाना है, परवाने का काम ही यही है शमा के गिर्द घूमता रहे। परवाने का काम ही यही है कि शमा के किस घूमता रहे, आप शमे रिसालत हैं, अबू बकर परवाना। सिद्दीक अकबर रजी अल्लाह तआला अन्हु के ताल्लुकात लोगों से थे, बहुत ज्यादा दोस्त थे, जानने वाले थे, आप बहुत लोगों की मदद करते थे। तो जब आगे बढ़े, एक अनजाना आदमी नजर आ गया, उसने देखा कि ये दो आदमी जा रहे हैं, अबू बकर कहां जा रहे हो और ये तुम्हारे साथ कौन है, ये बड़ा मुश्किल सवाल था, तुम्हारे साथ कौन है। नबी पाक अलैहिस्सलातु वस्सलाम को वो पहचाना नहीं। अब अगर ये कह दे कि ये हुजूर अलैहिस्सलातु वस्सलाम हैं तो खतरा है कि काफिरों को ना बता दे, और अगर कुछ और कहें तो झूठ हो जाएगा, और ये हो नहीं सकता कि अबू बकर सिद्दीक झूठ बोले, ये तो नामुमकिन बात है ना। अब बड़ी परेशानी की बात, क्या कहें। अब देखो उनकी फिरासत, सिद्दीक अकबर रजी अल्लाह तआला अन्हु की फहम और फिरासत, ज़कावत, फतानत। सवाल करने वाले ने कहा, अबू बकर तुम्हारे साथ कौन है, फरमाया मेरे रहबर हैं, मुझे रास्ता दिखाने वाले हैं, मेरे रहबर हैं, मुझे रास्ता दिखाने वाले हैं। कितना प्यारा जवाब दिया, ये भी नहीं कहा कि हुजूर अलैहिस्सलातु वस्सलाम है, अगर नाम दे देते, बता देते तो हो सकता है वो आदमी काफिरों को बता देता कि इस रास्ते पर गए, मेरे रहबर है मुझे रास्ता दिखाने वाले। कितनी सच्ची बात कही। अरे सिद्दीक अकबर क्या पूरी कायनात को रास्ता दिखाने वाले, पूरी इंसानियत के रहनुमा है नबी पाक अलैहिस्सलाम। मेरे रहबर है, मेरे रहनुमा है। चलते रहे, आगे बढ़े, एक देखा कि एक पहाड़ है, चट्टान, उसके नीचे थोड़ा सा साया है। इन्होंने जाके चादर बिछा दी, सरकार आराम फरमा लो। नबी पाक अलैहिस्सलाम बैठ गए। एक बकरी का दूध निकाला, उसमें थोड़ा सा पानी मिलाया, उसको ठंडा किया, उसको कपड़े से छाना और बिल्कुल सही तौर पर करके हुजूर की बारगाह में पेश कर दिया। नबी पाक अलैहिस्सलाम ने उसमें से नोश फरमाया। फिर जब ये आगे बढ़े तो देखा कि एक बूढ़ी औरत अपने घर के सामने बैठी हुई, उसका नाम था उम्मे माबद। नाम तो उसका आते का था, कुन्नियत थी उम्मे माबद। उसका शौहर गया हुआ था, घर में कुछ बकरियां थी जो चरने के लिए गई थी। एक बकरी कमजोर, नहीं ना तवा, लागत वहां बंदी हुई। सरकार ने पूछा, अगर तुम इजाजत दो तो हम इस बकरी का दूध निकाल लें। बड़े गौर से देखा, इस बकरी का दूध, वो तो थन बिल्कुल खुश हो चुके थे, अब बिल्कुल कमजोर बकरी। फिर फरमाया, अगर तुम इजाजत दो तो हम इस बकरी का दूध निकाल लें। बड़े हैरान होकर देखा, अगर आप निकाल सके तो निकाल लें। उसने देखा कि इसमें तो दूध ही नहीं है, ये कहां से निकालेंगे। सरकार ने फरमाया, बर्तन ले आओ। बर्तन लाया गया, मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने रहमतों बरकतों वाले हाथ लगाए, उसी वक्त उसके थन दूध से भर गए। सरकार ने दूध निकालना शुरू किया, एक बर्तन भरा दे दिया, दूसरा भरा दे दिया, तीसरा भरा दे दिया। उसके बाद खुद नोश फरमाया, उसके लिए सारा दूध छोड़ दिया। हैरान होकर देखती रही, ये क्या हो गया, ये क्या हो गया। उसके बाद नबी पाक अलैहिस्सलाम आगे बढ़ गए। शाम हुई, उसका शौहर आया, हैरान होकर देखा सारे बर्तन दूध से भरे हुए, उम्मे माबद ये दूध की नहरें कहां से बह गई। उसने कहा, दो आदमी, दो बड़े मोहतरम पाकीजा आदमी मेरे इस घर में, इस झोपड़ी में आए थे, और उन दो में से एक जो थे वो निहायत हसीन और जमील, और इतने हसीन थे कि नजर पड़े तो चेहरे पर नजर हटाने को दिल न चाहे। जब वो हंसते थे तो हसीन लगते थे, और जब वो खामोश होते थे तो उससे ज्यादा बावकार लगते थे। मैं तुम्हें क्या उनकी कैफियत बताऊं। उनका दस्ते मुबारक लगना था कि इस नहीं कमजोर लागर बकरी के थन दूध से भर गए, ये उन्हीं की बरकतें हैं। उसने कहा, कौन थे। कहा, मैं नहीं जानती। शौहर ने कहा, तू नहीं जानती, मेरा गुमान कहता है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम होंगे, ये उन्हीं की बरकतें। सरकारे दो आलम अलैहिस्सलातु वस्सलाम अपनी ये रहमतें बरकतें लुटाते हुए, तकसीम करते हुए मदीने तैयबा की तरफ चले। वक्त काफी हो चुका है। सैयदना अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु के फजाइल, मनाकिब, कमालात आपके कारनामे अगर कई नशिस्तों में बयान किए जाएं तब भी कम है। मैं सिर्फ आपके विसाल का वाकया बयान करके अपनी गुफ्तगू को खत्म करूं। आपकी यह ख्वाहिश थी कि नबी पाक अलैहिस्सलातु वस्सलाम के पहलू में आपकी तदफीन हो जाए। फरमाया, वसीयत फरमाई, जब मेरा इंतकाल हो जाए मुझे नहला कर, कफना कर, तैयार करके जनाजा रोज़े रसूल सल्लल्लाहु अलैहि वसल्लम के दरवाजे के पास रख देना, और वहां अर्ज करना, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ये अबू बकर सिद्दीक आपके पास हाजिर हैं, इनकी ख्वाहिश है कि ये आपके रोजे में, आपके पहलू में दफन हो। या रसूल्लाह, ये हर गज़वे में, हर जंग में आपके साथ रहे, अब ख्वाहिश है कि रोजे में भी साथ रहे। फरमाया, सुनो, अगर दरवाजा खुद ब खुद खुल जाए तब मुझे दफन करना, और दरवाजा ना खुले तो आम कब्रस्तान जन्नतुल बकी में दफन कर देना। आपकी ख्वाहिश के मुताबिक नहला कर, कफना कर, जनाजा तैयार करके रोज़े रसूल सल्लल्लाहु अलैहि वसल्लम के दरवाजे के पास रख दिया गया। दरवाजा बंद है, कुंडी लगी हुई है। कहने वाला कहता है, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, या आपके गुलाम अबू बकर सिद्दीक हाजिर हैं। या रसूल अल्लाह, ये हर सफर में साथ रहे, ये हर हजर में साथ रहे, हर जंग में, हर गज़वे में, हर सफर में आपके साथ रहे, मक्के में आपके साथ हैं, मदीने में आपके साथ हैं, हर सफर में आपके साथ हैं, सारी जिंदगी आपके साथ रहे। رہے، اب ان کی خواہش ہے کہ روزے میں بھی آپ کے ساتھ رہے۔ کہنے والے نے کہا، دیکھنے والوں نے دیکھا، روضہ رسول کا دروازہ خود بخود کھل گیا اور آواز آتی ہے ادخل الحبیب الی الحبیب مشتاق، دوست کو دوست کے قریب لے آؤ، اس لیے کہ دوست کو اپنے دوست سے ملنے کا بڑا اشتیاق۔ دروازہ کھل گیا، صدیق اکبر رضی اللہ تعالیٰ عنہ کو نبی پاک علیہ الصلوۃ والسلام کے پہلو میں دفن کر دیا گیا۔ تمام علماء کا، اہل تحقیق کا، اہل علم کا اس بات پر اتفاق ہے کہ وہ مقام جہاں آج میرے آقا صلی اللہ علیہ وسلم آرام فرما ہے، وہ مقام بیت اللہ سے بھی افضل ہے، مقام ابراہیم سے بھی افضل ہے، صفا و مروہ سے بھی افضل ہے، بیت المقدس سے بھی افضل ہے، یہاں تک کہ جنت سے بھی افضل ہے، اس لیے کہ افضلیت کا معیار رسول کی ذات ہے۔ رسول مکے میں ہو تو مکہ افضل ہے، حضور مدینے میں تو مدینہ افضل ہے، جہاں میرے آقا چلے جائیں وہی مقام افضل ہے۔ تو جس مقام پر حضور آرام فرما ہے وہ مقام جنت سے بھی افضل ہے، اسی مقام پر آج صدیق اکبر بھی آرام فرما ہے، فاروق اعظم بھی آرام فرما، ان کے تمام فضائل ایک طرف اگر کر دو ان کی فضیلت کے لیے یہی کافی ہے، اس مقام پر آرام فرما ہے جو جنت سے بھی افضل ہے۔ اللہ رب العالمین بے شمار رحمت نازل فرمائے ان کے مرقد مبارک پر، اور ان کی نالین پاک سے لگے ہوئے ذروں کے صدقے میں ہم سب کے صغیرہ و کبیرہ گناہوں کو معاف فرمائے، ہمیں ان کی سیرت پر عمل کرنے کی توفیق عطا فرمائے، اور ان کی محبت ہمارے دلوں میں پیدا فرمائے۔ وآخر دعوانا الحمدللہ رب العالمین۔